الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام سبق عام و صبر لیے حاضر ہوں. آج ہمارے ان سبق آموز خبروں میں کیا کیا دکھایا جا سکتا ہے، آئیے اس کی کچھ جھلکیاں دیکھتے ہیں.
ہر معاشرہ اپنے رسم و رواج، مذہبی اور قومی اقدار کا حامل ہوتا ہے. ہم کسی تجربے کار یا کسی استاد سے رہنمائی نہیں لیتے، از خود فیصلے کرتے ہیں. سوچ سے رویے جنم لیتے ہیں، رویوں سے معاشرہ بنتا ہے. ایک نئی تحقیق سے پتا چلا ہے کہ 14 سال سے کم عمر کے بچوں میں بڑوں کی طرح محفوظ طریقے سے سڑکیں عبور کرنے کی مہارت نہیں ہوتی. بے یقینی کی کیفیت میں مبتلا افراد نجومیوں اور جادو ٹونا کرنے والوں کی طرف مائل ہو رہے ہیں. انسان کو عموماً 3 اقسام کے جراثیم متاثر کرتے ہیں، بیکٹیریا، وائرس اور فنگس.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یہ چند خبریں اس کے علاوہ بھی ہے اور سبق آموز خبروں میں آپ کے کو دکھانے کے لیے ہے. میں آج کی ان خبروں کا جو آغاز کروں گا یہ ایک گھر میں ہونے والے حادثے سے ہے. کچن یہ ہمارے روزمرہ کا وہاں پر گزر رہتا ہے، یعنی استعمال والا مقام ہے. اسپیشلی جو خواتین ہوتی ہیں ان کا تو کچن میں بڑا ہی ایک اہم رول ہے. کچن کھلے بھی ہوتے ہیں، گھر میں بچے بھی ہوتے ہیں، اور کچن میں ایسے بہت سارے سامان ہوتے ہیں جس سے بچوں کو نقصان پہنچ سکتا ہے. اسی طرح جب ہم کچن میں باورچی خانے میں کچھ پکاتے ہیں تو پکاتے ہوئے بھی بے احتیاطیاں ہو سکتی ہیں. ایک بے احتیاطی کہوں یا واقعہ، چلے بے احتیاطی کہہ دوں تو بھی شاید کوئی حرج نہ ہوگا. ایک واقعہ ہوا، وہ واقعہ ہے کہ ایک چھوٹی سی ویڈیو وائرل ہوئی ہے، مجھے بھی پہنچی تھی. میں نے کہا یہ ویڈیو آپ کو دکھاؤں تاکہ اس سے کچھ ہم سمجھ سکیں کہ ایک یہ واقعہ ہوا ہے، اس کے علاوہ مزید کیا کچھ ہو سکتا ہے، اور ایسا واقعہ ہمارے یہاں نہ ہو ہمیں اس کے لیے کیا تدابیر کرنی چاہیے. تو کچن میں پریشر کوکر میں جو کھانا پکتا ہے، اس پریشر کوکر کے ساتھ کیا ہوا اور وہاں کیا ایسی کیفیت ہوئی، اس کی ایک بڑی شارٹ ویڈیو ہے، آئیے دیکھتے ہیں.
پریشر کوکر کا استعمال احتیاط ضروری ہے. اگر آپ کے گھر میں پریشر کوکر ہے تو اس کو استعمال کرنے کا طریقہ اور احتیاط آپ کو پتہ ہونا چاہیے، کیونکہ حادثاتی طور پر کوکر کے پھٹنے کی صورت میں یہ خطرناک ہو سکتا ہے.
اچھا، اب بچی ہے نارمل کچن میں داخل ہوئی. ہمارے ویسے کچن اوپن ہوتے ہیں اور بچوں کے لحاظ سے ہی، تو یہ چولہے پر ایسا ہے کہ پریشر کوکر رکھا ہوا ہے. اور اب یہ پریشر کوکر کیسے پھٹا، یہ شاید جو گھر میں خواتین ہیں ان کے لیے سمجھنا اتنا زیادہ ڈیفیکلٹ نہیں ہوتا ہوگا. یا تو یہ مطلب کہ اوور کوکنگ ہو گئی ہوگی اور اس کے اندر اتنی مطلب کہ وہ گیس جمع ہو گئی، یا اوپر سے جو اس کی جو کلپس ہوتی ہیں جہاں سے یہ اس کی جو گیس ہے وہ جو اس کی ہیٹ ہے وہ خارج ہو رہی ہوتی ہے، کچھ اس کا ایشو ہوگا. یا ہو سکتا ہے پریشر کوکر ناقص ہو، یا اس کو پراپرلی بند نہ کیا گیا ہو. کئی وجوہات ہو سکتی ہیں. البتہ ویڈیو میں کوئی جانی نقصان کا ابھی ہمیں اندازہ نہیں ہو رہا، کوئی ایسی جانی نقصان نظر نہیں آ رہا، لیکن کیا کچھ نہیں ہو سکتا تھا؟ خدا نہ خواستہ آگ لگ سکتی تھی، بچی پر کوئی ایسی اللہ نہ کرے چیز اڑ سکتی تھی، وغیرہ وغیرہ. تو یہ وہ باتیں ہیں کہ جسے کہ بیس بنا کر میں آپ سے ایک ریکویسٹ کروں گا، اسپیشلی جو ہمارے اسلامی بہنیں ہیں، عورتیں جو خواتین گھروں میں کچن میں کام کرتی ہیں، کہ آپ کے گھر میں جب بچے ہیں تو آپ کو کتنی احتیاط کرنی چاہیے. بچے ہو یا نہ ہو، احتیاط کی عادت ہوگی تو انشاءاللہ آگے بھی یہ کام آئے گی. ہمارے یہاں چاکو یہ کھلی رکھ دی جاتی ہے. ابھی پچھلے دنوں کی بات ہے، امیر علیہ سنت کہیں کھانے پر تشریف فرماتے تو وہاں دیکھا گیا کہ ایک شخص چاکو لے کر آیا کاٹنے کے لیے، چھری نائف. अब उसके पकड़ने का अंदाज जो था ना वो गैर मोहताज था, तो आपने खाते खाते ही उसकी तवज्जो दिलाई कि आप इस तरह ना लाएं, यानी कि जैसे ये चाकू होती है ना, तो हमारे यहाँ क्या होता है कि जैसे कि ये इसकी नोक है चाकू की ना, फॉर एग्जाम्पल ये चाकू की नोक है, यहाँ से मतलब ये इसको हम कट करेंगे और ये इसका हैंडल है, तो हम अमूमन यूं लाते हैं, ठीक है ना, हम अमूमन यूं लाते हैं, ये लीजिए ये लीजिए, तो ये लग सकता है। होना ये चाहिए कि ये जो चाकू है इसको हम यूं पकड़ के लेकर आए, यानी कि इसका ये जो कोना है नोक, इसको हम ऊपर की तरफ लेकर आए, यूं पकड़ के लेकर आ जाए, ताकि ये जो आगे का जो नुकसान पहुंचाने वाला जो हिस्सा है वो ना हो। अच्छा, ऐसा भी ना हो कि अब इसको आप यूं पकड़ लो कि यार ये हैंडल इसके हाथ में दे देंगे, तो ये लाना अगर ये जोर से खींचेगा तो आपका हाथ कट जाएगा। अब जब एहतियात का जहन होगा ना तो तरीकेकार हमारी समझ में आ जाएगा। अच्छा, बाद होकर जी पता तो होता है, ये पता होता है कि हमें इसी तरह करना है, तवज्जो नहीं होती। बाद औकात अदम तवज्जो ही, यानी कि तवज्जो का ना होना या समटाइम एब्सेंट माइंड होना, जैसे मैं एब्सेंट माइंडेड पर्सन की आपको मिसालें देता रहता हूँ कि वो सड़क पार भी कर रहे होते तो हॉर्न बजता है तो यूं हिल जाते हैं, भाई सड़क पार करते करते भी आपका माइंड कहीं और था, तो बैठे बैठे भी ये कहीं और चले जाते हैं। हाँ, अब कहीं और चला ही जाना है आपको बैठे बैठे, तो फिर मदीने चले जाए सोच तसव्वुरी तसव्वुर में और खुशी अच्छी यादों में खो जाए। याद में जिसकी नहीं होश तनो जा हमको, फिर दिखा दे वो रुख ए मेहर फरोजा हमको। आला तो लिखते हैं, देर से आप में आना नहीं मिलता है हमें, देर से आप में आना नहीं मिलता है हमें, क्या ही खुद रफ्ता किया जलवाए जाना हमको। तो अब वो एक इश्क मोहब्बत की बात मैंने आपको अर्ज की है। एब्सेंट माइंड रहने के नुकसानात होते हैं। आप सीढ़ी उतर रहे हैं, एब्सेंट माइंड है, गिर जाएंगे। कुछ चीज ला रहे हैं गरम गरम, तो बच्चों कहीं और है, खुद पर भी गिराएंगे किसी और पर भी गिराएंगे। किचन के ताल्लुक से जो ये वाकया अभी आपके सामने वीडियो चली, इसमें सामान चाकू, अच्छा हमारे किचन में बाद औकात ब्लीच और इस तरह कपड़े बर्तन धोने का सामान व खुद तेजाब भी घरों में उम रखा जाता है। अच्छा, अब रखने के तरीकेकार भी हमारा बड़ा अजीब है ना। अब वो जो कोल्ड ड्रिंक की जो बोतल है, उस कोल्ड ड्रिंक की बोतल के अंदर मिट्टी का तेल, उस कोल्ड ड्रिंक की बोतल के अंदर आपने वो ब्लीच डाला हुआ है या कोई ऐसी कोई चीज और नुकसान पहुंचाने वाली चीज डाली हुई है, बच्चे को ये कोल्ड ड्रिंक है, उसको तो दस्तरखान पर ये बोतल देखने का एक आदी हो गया, अब वो पी जाए तो फिर पता चलेगा अल्लाह ना करे कोई नुकसान हो गया। तो ऐसी चीज जैसे दवाओं पर लिखा होता ना कि तमाम दवाएं बच्चों की पहुंच से दूर रखें, क्योंकि बच्चा पी लेगा तो नुकसान पहुंचेगा। तो अच्छा, कई लोग तो इसमें भी अच्छा करते हैं कि दवाएं भी खुली रख देते, टैबलेट ऐसे रख देते अपनी, बच्चा खुदा ना करता वो टैबलेट ले ले। आप सोचिए अगर कोई ऐसी अल्लाह ना करे हैवी डोज टैबलेट हो जो आप खाकर भी आपको बेचैनी हो जाती, तो बच्चे का हाल क्या होगा। बच्चा कोई ऐसा सिरप पी ले, बच्चा कोई ऐसी चीज खा ले, बच्चा कोई ऐसा चाकू पकड़ ले, या आपने कोई ऐसी गर्म पतीली रख दी नीचे, चूल्हा ऐसा खुला रख दिया, और बहुत सारी चीजें अब आप गौर करेंगे तो इंशाल्लाह आपको अंदाजा होगा। तो अव्वल तो कोशिश करें कि बच्चा किचन में अकेला जाए ना, क्योंकि कोई भी चीज ऐसी हो सकती है जो बच्चे के साथ अल्लाह ना करे हादसे का सबब बन जाए बच्चा। फिर बच्चा ये उसके अंदर इतना सेंस तो नहीं है ना कि उन तमाम तर पहलू पर गौर कर सके। तो अव्वल ये कि एक्सेस ही नहीं होना चाहिए, बच्चा किचन में दाखिल हो इसके लिए क्या क्या आप कोशिश करें कि वो रुकावटें पैदा की जा सकती हैं। क्योंकि अब हमारे ओपन किचन है, तो किचन ओपन रखने का आपको मुझे शौक है, तो फिर इसकी एहतियातें करने का भी जहन हमारा होना चाहिए। तो ये मैं प्लीज सारा देखिएगा, इससे पहले भी हमने इस मौजू को यानी इससे मिलती जुलती गुफ्तगु आपके साथ हमने शेयर की है, और इसमें यकीनन आपका भी भला है, हम सबका भला है, हमारे बच्चों का भला है, और ये मदनी चैनल हमारे प्रोग्राम का मकसद भी होता है। खैरुन्नासी मन यन्फ़ुन्नास, हदीस है, खैरुन्नासी अच्छा इंसान वो है, भलाई वाला इंसान वो है, मन यन्फ़ुन्नास जो लोगों को भलाई पहुंचाए, लोगों को खैर पहुंचाए, तो जिससे लोगों को फायदा पहुंचे। तो अद्दीन नसीहा ये भी हदीस है, दीन खैर खाई का नाम है। तो आपके साथ खैर खाई की जाती है कि ताकि आप इसको गौर से सुने समझें और खुद को और अपने बच्चों को और अपने दीगर अफराद को इन नुकसान से बचें। घर में आग लग जाती है, पर्दे पर आग लग जाती है, कपड़े पर आग लग जाती है, तो ये सारी चीज़ें मेहरबानी करके कोशिश करें कि ना हो। इलेक्ट्रिसिटी के साथ, आयरन के साथ, जो गर्म गर्म आयरन होती है, इसके ताल्लुक से। बल्कि मैं तो पहले भी मैंने आपको मशवरा दिया था, दोबारा मशवरा दे देता हूँ कि अगर आप गर्म चाय पी रहे हैं ना, चाय उमूमन गर्म ही पी जाती है डेफिनेटली, अगर आप चाय गर्म पी रहे हैं, हाथ में गर्म चाली की प्याली है, कप है, तो उमूमन बच्चे को फिर गोद में ना ले, बच्चा हाथ भी मार सकता है, बच्चा कुछ भी कर सकता है, इससे आपको भी नुकसान होगा, बच्चे को भी नुकसान होगा। तो मतलब देखिए कि क्या चीज है जो बच्चे से दूर रखी जा सकती है, या बच्चे को उस वक्त दूर रखा जा सकता है। बच्चा बच्चा है, बच्चा कुछ भी कर सकता है, वो सेंस नहीं है उसके अंदर, वो हाथ पैर हिलाने में आजाद है, वो झंपे मारने में आजाद है, वो सर मारने में आजाद है, क्योंकि वो बच्चा है। मगर आप बच्चे नहीं है, आप बच्चों के अब्बू है, आप बच्चों की अम्मी है, या आपके घर के बड़े हैं, तो काइंडली प्लीज गौर कीजिए, आपको भी नुकसान पहुंच सकता है, बच्चे को भी नुकसान पहुंच सकता है, घर को भी नुकसान पहुंच सकता है, सामान को भी नुकसान पहुंच सकता है, खुद को भी नुकसान से बचाएं, दूसरों को भी नुकसान से बचाएं। अल्लाह ताला आपके मेरे ईमान की हिफाजत करे और हमें नुकसान से बचने की तौफीक अता फरमाए।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। लोग वहम में और वसवसों में और मतलब फजूल किस्म की चीज़ों में और नाजायज किस्म की गैर शरीफ मामलात में किस तरह पड़ गए हैं, आइए इसकी एक रिपोर्ट देखते हैं। फिर हमारे साथ इंशाल्लाह मुफ्ती शफीक साहब होंगे हमारे साथ स्टूडियो में, उनसे इंशाल्लाह हम इस मामले में राय भी ले लेंगे, ये क्या हो रहा है और असल होना क्या चाहिए और क्या करना चाहिए क्या नहीं करना चाहिए। आइए पहले रिपोर्ट देखते हैं।
बे यकीनी वाली कैफियत में मुब्तला अफराद जादू टोना करने वालों और नजूमियों की तरफ माइल होने लगे। बे यकीनी की कैफियत में मुब्तला अफराद सोशल मीडिया पर टेरोट कार्ड से अहवाल बताने वालों, दरख्त के पत्तों पर ख्वाहिशात लिखकर जलाने वालों, क्रिस्टल से इलाज करने वालों, नजूमियों और जादू टोना करने वालों की तरफ माइल हो रहे हैं। लोग अपने अनदेखे मुस्तकबिल को जानने के लिए इन अफराद से राब्ता कर रहे हैं। इसका फायदा उठाते हुए सोशल मीडिया पर नजूमी और जादू टोना करने वाली औरतें और मर्द तेजी से मकबूल हो रहे हैं और ये लोग अब लाखों कमा रहे हैं, क्योंकि इन पर कान धरने वालों की तादाद भी लाखों में है। इल्मे नुजुम से वाबस्ता पेजेस भी खासे मकबूल हो रहे हैं। इसी तरह से सेहत देने वाले क्रिस्टल्स और मोहब्बत के नाम पर मोमबत्तियां भी धड़ल्ले से फरोख्त हो रही हैं।
हमारे साथ स्टूडियो में मुफ्ती मोहम्मद शफीक साहब हैं। हुजूर, अर्ज ये है कि ये जो बेचैनी की वजह से, परेशानी की वजह से, जो रोजगार है, अब क्या होगा, अब क्या होगा, कारोबार का क्या होगा, घर बार का क्या होगा, आगे फ्यूचर क्या है, इस ताल्लुक से लोग तरह तरह की बातें करते हैं। उसमें अब ये चीज़ भी है, लोग कार्ड्स के जरिए और जायचों के जरिए पता नहीं किन किन जराए से, ये भी समझें कि एक विदाउट इन्वेस्टमेंट बिजनेस टाइप का भी बन जाता है ये। तो लोग जा रहे होते हैं, मालूमात कर रहे होते हैं, तो अव्वल तो ये कि ये बताइए कि ये जो मालूमात लेते हैं लोग, नजूमी के पास भी जाते हैं, काहिन भी इसमें एक बार इस्तेमाल किया जाता है ना, ये इस तरह की चीज़ें हैं कि हमारा क्या होगा और इनसे खबर लेने की कोशिश करते हैं, फिर उसके मुताबिक वो अपनी प्लानिंग भी बनाने की कोशिश करते हैं और उनसे पूछते भी नहीं है तुमको तुम्हारे बारे में क्या पता है, जिनसे ये पूछ रहे होते हैं। तो आप क्या फरमाते इस हवाले से?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। रिवायात के अंदर ये बयान किया गया, जिससे हमें बिल्कुल वाज़ेह तौर पर यह पता चलता है कि ये अभी से नहीं बल्कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने, बल्कि उनसे पहले भी लोग इस तरह की ये खुराफात में और काहिनों के पास जाना, अर्राफ भी कहा जाता है, उनके पास जाते और बाकायदा ये अपने मुस्तकबिल के बारे में आगे क्या होना है उसके हवाले से उनसे कुछ मालूमात लेते और पूछते। एज ए मुस्लिम हर मुसलमान को सबसे पहले तो इस चीज़ के अंदर इस्लामी क्या नुक्ता है, इस्लामी इस तौर पर क्या नज़रिया और हमें इस्लाम की तालीमात क्या हैं वो देखनी चाहिए। सबसे पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये बात इरशाद फरमाई कि बन अता काहिनन, जो किसी काहिन के पास जाए, और बाद रिवायत में अर्राफन, ऐसे किसी शख्स के पास जाए और उसी से किसी की चीज़ के बारे में पूछता है और पूछने के बाद उसकी सोच ये हो जाती है फसद्दकहू बीमा यकून, जो वो कहता है उसकी तस्दीक वो करता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया फ़क़द काफ़रा बीमा नुज़िला अला मुहम्मद, जो कुछ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल हुआ اس آدمی نے کفر کیا, ان احکامات کو کفر کیا, گویا کہ اس شریعت کے حوالے سے ان چیزوں کا اس نے کفر کیا, انکار کر دیا کہ وہ ایسے کاہنوں کو, نجومیوں کو یہ عقیدہ رکھتا ہے, اعتقاد رکھتا ہے کہ یہ جو بتا رہا ہے یہ ایسا ہی ہے اور یہ سچ بتا رہا ہے. تو یعنی کتنی گویا کہ بڑی آفت میں آدمی پڑ جاتا ہے کہ بظاہر اپنی دنیا کی کچھ معلومات لینے کے لیے بھی وہ پوچھتا ہے. اور اچھا, ایک حدیث میں صحابہ نے عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, کبھی کبھی ان سے پوچھا جاتا ہے تو ایسا ہی ہوتا ہے جیسا انہوں نے بتایا. تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ کچھ ایسے جنات ہیں جو آسمانی خبریں فرشتوں کی کوئی بات کو سنتے ہیں اور وہ اس کے اوپر ڈالتے ہیں, اور یہ 100 جھوٹ باقاعدہ حدیث میں میعت ان کے الفاظ ہیں کہ 100 جھوٹ اس کے ساتھ ملا کر آگے لوگوں تک وہ بات پہنچا دی جاتی ہے. اور
جنات کی شرارت ہے,
جنات کی شرارت. تو فرمایا کہ یہ ایسا بھی اس کی بات کی جو ہے وہ ارشاد فرمایا کہ جو فرشتے آپس میں گفتگو کر رہے ہوتے ہیں, کلام کر رہے ہوتے ہیں کسی چیز کے بارے میں, کیونکہ ہمارا تو یہ ایمان ہے کہ اللہ تعالیٰ نے ہر چیز مقدر فرما دی. آدمی ماں کے پیٹ میں ابھی اس کی ولادت نہیں ہوتی, ابھی اس کے اندر جب روح پھونکی جا رہی ہوتی ہے تو جب اس وقت اس کے لیے موت, زندگی اور اس کا رزق اور اس کا شقی ہونا اور سعید ہونا سب کچھ لکھ دیا جاتا ہے. تو جب یہ عہد مسلم ہمیں یہ کہ جتنا ہمارے مقدر میں ہے جو کچھ ہے ہمیں اس پر رہنا چاہیے, ان چیزوں سے کچھ نہیں ہونا. قسمت کے کئی لوگ ہاتھ دیکھ کے بھی قسمت کے حال بتانے والے. اعلیٰ حضرت امام اہل سنت علیہ رحمہ سے یہی پوچھا گیا کہ ہاتھ دیکھ کر بھی لوگ اب قسمتیں بتاتے ہیں, نجومی یہ بھی بتاتے ہیں, تو اس طرح کوئی ان کو جانا. آپ نے 4 صورتیں بیان ارشاد فرمائی اس جواب میں. پہلی تو وہی جو میں نے عرض کی کہ جب آدمی کسی کے پاس جائے اور اعتقاد یہ رکھے کہ جو یہ کہہ رہا ہے ایسا ہی ہوگا اور یہ سچ کہہ رہا ہے, اس کی تصدیق کرتا ہے اور اعتقاد یہ رکھتا ہے, تو فرمایا یہ تو کفر والی صورت ہے. دوسری صورت یہ ہوتی ہے کہ آدمی اس کے اندر دلچسپی رکھتا ہے ان چیزوں کے اندر اور ایسے لوگوں کو ڈھونڈتا ہے, ان کے پاس جاتا ہے. اعتقاد بھلے وہ والی کیفیت نہیں ہے, یقین والی کیفیت نہیں, لیکن اس کی رغبت اور دلچسپی اس معاملے میں ہے. تو اس پر آپ نے ایک حدیث پاک نقل ارشاد فرمائی ہے کہ اللہ تعالیٰ اس بندے کی 40 دن کی نماز قبول نہیں کرے گا, اور یہ حرام کام
اللہ
ہے. یعنی اس صورت میں یہ کفر نہیں ہے لیکن حرام کام ہے, اور 40 دن کی
سخت بات ہے نا,
بہت سخت,
بہت سخت بات.
پھر آگے ارشاد فرمایا کہ کوئی اگر ہو سکتا ہے ایسا کہ ہنسی مذاق کے لیے جا
تیسری صورت,
ایسی تیسری صورت میں. اور جو چوتھی ہے وہ تو بالکل ہی ہمارے زمانے میں آج کے دور میں کہ کوئی آدمی کسی کے پاس جائے اور اس کو پھر اسی کو عاجز کر دے کہ تم غلط کہہ رہے ہو, جو کچھ ہے اس کے پاس بھی ایسا کوئی نالج ہے یا وہ اتنا پختہ ہے, یقین اس کا اتنا اللہ پر یقین کامل ہے, علم اس کے پاس ہے, اور وہ اسی کو غلط ثابت کر دیتا ہے, تو یہ ایک الگ صورت ہے. لیکن ہمارے
نارمل تو ایسا کوئی بھی
ایسا, امام اہل سنت اعلیٰ حضرت کے پاس آئے ہیں نجومی جس نے کہا تھا کہ بارش نہیں ہونی, میں دیکھ رہا ہوں ہے ہی نہیں, ستاروں کا حساب کتاب ہی بالکل آپس میں منتشر ہے, بارش نہیں ہے اس مہینے میں, یا جو دن کا ایک پیریڈ بیان کیا. تو امام اہل سنت نے پھر اس کا رد کیا اور کہا کہ یہ تم کیسے کہہ سکتے ہو, میرا رب چاہے تو بارش ہو سکتی ہے, فوراً ہو سکتی ہے, وہ قادر مطلق ہے, لیکن یہ ستاروں سے حساب لگا کے اس کو ایسا یقین بنا کر اور یہ بیان کرنا, فرما یہ ٹھیک نہیں. تو اس نے کہا کہ ایسا کیسے ہو سکتا ہے, پھر یہ دیکھیں. تو آپ نے اپنے پاس ہی جو گھڑی تھی, پہلے زمانے گھڑی اس کا شیشہ وغیرہ نہیں ہوتا, اور جب 12 بجتے تو ٹن ٹن بھی ہوتی, فرمایا کتنے بجنے کا, اتنا ٹائم ہے, کہا گھنٹہ پورا ہونے میں کتنا ہے, کہا پون گھنٹہ رہتا ہے. آپ اٹھے اور سوئی کو پکڑا, پونے گھنٹے پہ پہنچا دیا, وہ فوراً بجنے لگ گئی. تو وہ کہنے لگا کہ حضرت صاحب یہ تو آپ نے سوئی کو گھمایا ہے نا, ابھی پونا گھنٹہ رہتا ہی تھا وقت میں, لیکن آپ کے گھمانے سے یہ پونا گھنٹہ پہلے ہو گیا اور یہ ٹن ٹن کی آواز آئی. تو فرمایا یہ ستارے, یہ سب کچھ, یہ بھی کسی کی یہ اللہ کی قدرت کے تحت ہے, تو رب مالک مختار ہے, جب چاہے جس وقت چاہے تو بارش کا معاملہ ہو سکتا ہے, تم کیسے کہہ سکتے ہو کہ اتنے پیریڈ میں ہو ہی نہیں سکتا, تمہارا یہ حساب کتاب بتا رہا ہے, بس آپ کا یہ کہنا تھا. تو رب کی قدرت دیکھیے کہ بارش برسنا, اور بارش بھی برسی, اور یہ آپ نے اس کو عاجز کر دیا. تو آپ نے اپنے فتاوا میں یہ ایک صورت بھی بیان کی, لیکن فی زمانہ اس طرح کے ایک عام آدمی کے لیے,
یا تو لوگ جو پریشان ہیں نا, اصل میں باتیں کچھ اس طرح کی ہو رہی ہوتی ہیں, کہیں بیٹھے ہیں, مارکیٹ میں جائیں, گھروں میں بیٹھے ہیں, ایک بے چینی, یار پتہ نہیں کیا ہوگا, یار کیا ہوگا, یہ تو ایک ورڈ عام ہو گیا ہوگا,
جی جی,
یار اب آگے کیا ہوگا, اب کیا ہوگا, اب کیا ہوگا. क्या होगा क्या होगा, मैं कोई कह देता होगा भाई यहाँ चले जाओ वहाँ चले जाओ, उससे मालूम कर लो यार यहाँ तो अब पता नहीं जॉब का क्या होगा, तो मेरा फलां का क्या होगा, रिश्ते का क्या होगा, तो अब ये टूट गया तो ये फूट गया है तो ये रूट गया है तो ये छूट गया है, हजार किस्म की बातें होती होंगी, तो लोग फिर चले जाते हैं। और लोगों ने इस पर हुजूर बहुत ऑफिसेस बनाए हुए हैं अपने।
जी बिल्कुल,
शायद हमारे यहाँ इसको इतना मॉडर्निज्म या इतना ग्लैमराइज या इतना उसको हाईफाई नहीं किया गया हो मुझे नहीं पता, लेकिन मुझे यूके का और दीगर ममालिक का पता है, वहाँ तो उसको बहुत ज्यादा एक वो प्रोफेशनल होकर एक बड़ा ऑफिस, तो वकला के वकीलों के ऑफिस और डॉक्टरों के होता है चैम्बर, इस तरह इनके सुना है कि इस तरह के चैम्बर होते हैं और कंप्यूटर पर बैठ कर और लैपटॉप खोल कर और पता नहीं क्या क्या ये कर रहे होते हैं। तो आप ने माशाल्लाह इसमें जो रहनुमाई फरमाई है, तो इसमें ये दुनिया भर के आशिकाने रसूल से मैं ये अर्ज करूँगा कि मेहरबानी करें इस हवाले से जो शरीयत और दीन के अहकाम हैं इसको समझें और इन लोगों से अपनी जान छुड़ाएं। ये हमारे तवक्कुल की कमी है, अल्लाह पर जो भरोसा होना चाहिए उसकी कमी है। हमारे यहाँ दुआ में एक आयत पढ़ी जाती है,
वफव्विदु अमरी इलल्लाह इन्नल्लाह बसीरुम बिल इबाद,
हमने मैंने अपने सारे काम
अल्लाह के सुपुर्द किए,
अल्लाह के सुपुर्द कर दिए, और अल्लाह ताला अपने बंदों को देखता है, वो अपने बंदों को देखता है, वो बसीर है, वो समी है, वो अलीम है, वो खबीर है, इन्नल्लाह अला कुल्ली शयइन कदीर, वो हर शे पर कुदरत वाला है, और तेरे रब की अता में रोक नहीं। ये कुरान करीम में ये हमारे लिए रहनुमाई मौजूद है, और तुम जिसे अच्छा समझते हो सकता है कि वो तुम्हारे लिए अच्छा ना हो, और तुम जिसे अपने लिए बुरा समझते हो सकता है वो तुम्हारे लिए बुरा ना हो। वल्लाह यालमु व अंतुम ला तअलमु, अल्लाह जानता है और तुम नहीं जानते। ये कुरान करीम में इतने वाज़े अंदाज से हमें बयान किए गए। इसके अलावा कुरान करीम के हाफिज बताएंगे कि आपको कैसे कैसे आयत करीमा माशाल्लाह कुरान करीम में है। तो अल्लाह पर भरोसा तवक्कुल कि जो होना है वही होना है जो रब ने मंजूर किया हुआ है, जो मुकद्दर किया हुआ है, और अल्लाह से दुआ करें वो हमारे हालात को हमारे मामलात को अगला मतलब के उसकी बात पर तो वैसे को भरोसा नहीं है, लेकिन को बता बता कर भी क्या बताएगा, वो खबर ही दे सकता है ना, सच्ची झूठी जो भी है, बदल तो कुछ भी नहीं सकता, और उसकी खबर पर भी भरोसा नहीं होना चाहिए, बल्कि जाना ही नहीं चाहिए। यहाँ तो जाने की मना है, हम क्यों जाएं किसी के पास, किसी का एहसान क्यों उठाएं, किसी को हालात क्यों बताएं, तुम्हीं से मांगेंगे तुम्हीं दोगे, तुम्हारे दर से ही लौ लगी है, हमें नहीं जाना चाहिए कहीं भी। अल्लाह पर भरोसा करना चाहिए, तवक्कुल करना चाहिए। और दूसरा ये कि हुजूर अभी जो डिस्कशन होती है ना, अब देखो यार 2023 में क्या होगा, 2024 में क्या होगा, 2025 की बातें हो रही हैं, क्या होगा देखते हैं, यानी हम इन्हीं फिक्रों में, कितने लोग थे जो इन्हीं फिक्रों के अंदर दुनिया से चले गए, इन्होंने कब्र का ना सोचा कि मेरा कब्र में क्या होगा, मेरे अशर में क्या होगा, मेरे हिसाब किताब का क्या होगा, मेरे ईमान की सलामती का क्या बनेगा, इन्होंने इस पर शायद सोचा नहीं, सोचा वो एक अलग टॉपिक है, लेकिन जो सोचा कि क्या होगा, तो ये क्या हुआ, मौत आ गई, चले गए, अब क्या 2023 है, क्या 2024, अब कब्र है और वो है जो होना है, वो फिर कब्र और हशर का जो मामला है। तो अल्लाह से पर हमें भरोसा करना चाहिए, मुसलमान को चाहिए कि अपने रब पर भरोसा करे, तुम अल्लाह पर भरोसा करो जैसा के उस पर तवक्कुल एतमाद करने का हक है, वो तुम्हें परिंदे की तरह रिश्ते देगा, जो अपने घोंसले से भूखा निकलता जरूर है, अपने घोंसले में भूखा आता नहीं है। इमाम गजाली अलैहि रहमा एक जगह फरमाते हैं कि तवक्कुल का ज्यादातर इनसार रिस्क के मामले में, रोजगार के मामले में, जब बंदा कमजोर पड़ जाता है, तो प्यारे इस्लामी भाइयों कमजोर नहीं पड़ना, वल्लाहु खैरुर राज़िकीन, और अल्लाह बेहतर रिस्क अता फरमाने वाला है और वही रिस्क देने वाला है, उसी के दस्ते कुदरत में रिस्क है, जिसके लिए चाहे कुशादगी कर दे, जिसके लिए चाहे तंगी कर दे, वो मालिक है, वो कुदरत वाला है, वो हमारा रब है, हमें उसकी तरह रुजू करना चाहिए। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद, कॉल लेते हैं।
सब ये है कि हालात ऐसे हुए हैं कि जिसकी वजह से अब वसवसे तो ऐसे आते हैं, तो अब इनकी जो काट है वो किस तरह से की
जाए, वसवसों की काट कैसे की जाए। वैसे तो एक हमारी काट है जो रूहानी इलाज में हम करते हैं, बीमारी परेशानी में कोई नजर बद हो, इस तरह की कोई चीज हो ہم اس کی کاٹ کرواتے ہیں. یہ بڑا پیارا ایک عمل ہے جو دعوت اسلامی کا شعبہ روحانی علاج اس کے ذریعے کاٹ کا سلسلہ کیا جاتا ہے. لیکن جو وسوسے ہیں ان کی کاٹ, اس میں انشاءاللہ چلیں ہم ان مفتی صاحب کی موجودگی سے فائدہ اٹھاتے ہیں.
وسوسے مختلف ہوتے ہیں, جو ہمارا ٹاپک چل رہا ہے شاید بعد کو رسک کے حوالے سے وسوسے ہوں.
یہ جو اب کیا ہوگا,
اب کیا ہوگا, یہ جو اس طرح کے وہم وسوسے ہیں نا, یہ اصل میں دو تین چیزیں ہیں. ایک تو یہ ہے کہ آدمی کا اعتقاد عقیدہ ضعف کی طرف چلا گیا ہو, جس
کمزور ہو گیا ہو,
کمزور ہو گیا. ایک ہے اس کو گویا کہ مایوس ہو جانا, بالکل ایک مایوسی مایوسی اگر
فرسٹریشن پیدا ہو جاتی
ہے. یہ اگر اپنے اوپر طاری کر لے گا تو پھر یہ ان وہم وسوسوں سے باہر نہیں ہوگا. جو روزی اور رزق کے حوالے سے اس طرح کے جو معاملات کے ہیں ان سے پھر باہر وہ نہیں آ سکتا. اس کو اللہ کی رحمت پر کامل بھروسہ ہونا چاہیے, وہی توکل والی بات جو آپ ارشاد فرما رہے ہیں, اس طرف اس کو زیادہ میلان ہونا چاہیے. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا, جو اللہ سے ڈرے اللہ اس کے لیے راستہ پیدا فرماتا ہے, اس کے لیے کوئی نہ کوئی ایسی سبیل وہ اللہ رب العالمین جو ہے وہ نکالتا ہے. اور دیکھا لوگوں نے کتنے کتنے برے حالات ہیں, لیکن اس سے پھر اچھائی کی طرف آئے, بہتری کی طرف آئے. اور ایسے معاملات کے اندر بھی کوئی ایسا نہیں ہے کہ باقاعدہ غربت یا فاقے کی وجہ سے, اس وجہ سے اس اتنی اموات کی یوں شرح جو ہے وہ آئی ہو, لیکن کچھ نہ کچھ اسباب پیدا ہو جاتے ہیں. تو ہمت رکھنی چاہیے ان معاملات میں. تو رزق کے حوالے سے جو وسوسے ہیں ان کی کاٹ اسی صورت میں ہو سکی, اللہ پر بھروسہ رکھیں, توکل رکھیں. اور دیگر اگر کوئی وسوسے ہیں تو لا حول ولا قوت الا باللہ العلی العظیم.
بہت خوب حضور, اللہ آپ کا جزائے خیر دے. میں ایک جگہ پڑھ رہا تھا, اس میں یہ بات لکھی تھی کہ بندے پر بعض اوقات پریشانی آتی ہے اور اس میں بہت زیادہ وہ گھبراہٹ کا شکار ہو جاتا ہے کہ اب کیا ہوگا. جب اس کی وہ پریشانی کا جو معاملہ ختم ہوتا ہے, جب اس پریشانی کے دور سے باہر آتا ہے, تو وہ اس بات کا اقرار کرتا ہے کہ یہ پریشانی مجھ پر زحمت نہیں رحمت بن کر آئی. یعنی وہی پریشانی, کیونکہ جب اس کا نتیجہ نکلتا ہے نا, جب وہ اس سے باہر نکلتا ہے اور پھر جو کچھ وہ نظر آ رہا ہے, تو وہ اپنی پچھلے دنوں میں آئی ہوئی پریشانی کو اپنے لیے رحمت سمجھ, اس کو یقین ہو جاتا ہے یہ پریشانی تو میرے لیے رحمت تھی. مجھے کیا پتا تھا کہ یار اتنی بڑی آزمائش میں یہ میرے لیے انعام اور یہ میرے لیے آسانیاں چھپی ہوئی ہیں. اللہ ہم سب کو ایمان کامل کی نعمت سے مالا مال فرمائے. بہت بہت شکریہ مفتی صاحب, جزاک اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
مادری چینل کے ناظرین, ہمارا سلسلہ ہم آگے بڑھاتے ہیں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. سوچئے, غور کریں, تقریباً 32,50,00,000 افراد ہیپاٹائٹس کے مرض میں مبتلا بتائے گئے ہیں یہ ایک رپورٹ کے مطابق, اور 15,00,000 یہ سالانہ ہیپاٹائٹس کی وجہ سے دنیا سے رخصت ہو جاتے ہیں. اور پاکستان میں 1.5 کروڑ سے زائد افراد ہیپاٹائٹس بی اور سی کے مرض کا شکار ہیں. تو یہ ایک چھوٹا مرض نہیں ہے, اس مرض میں مبتلا ہونے والوں کی تعداد بہت زیادہ ہے. اور اس کا مین جو برپز ہے وہ جگر ہے, اور جگر سے کیا پرابلمس ہو رہی ہوتی ہیں, جگر کتنا اہم ہمارے جسم کا حصہ ہے اور اس کا فنکشن ہے, وہ بھی آپ نے سنا. اور کن کن ذرائع سے یہ ہو جاتا ہے, ہیپاٹائٹس ہونے کا اندیشہ رہتا ہے, اس کی بھی کچھ ڈیٹیل سنیے. ڈاکٹر سلمان ہمارے ساتھ ٹیلی فون لائن پہ ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ڈاکٹر صاحب, آپ کیا فرمائیں گے ناظرین کے لیے ہیپاٹائٹس کے تعلق سے, اے بی سی ای؟
اچھا, ہیپاٹائٹس جو ہے یہ کہلاتا ہے جگر کے اندر سوزش کا ہو جانا. جگر جو ہے انسانی جسم کا مین وہ آرگن ہے جو کھانے کو ہضم کرنے اور جگر جو وٹامنس وغیرہ کا سٹور ہاؤس کہلاتا ہے, اور اگر یہی جب متاثر ہو جاتا ہے تو سارا انسان کا جسم کی نظام جو ہے وہ ڈسٹرب ہونا شروع ہو جاتا ہے. اب اس میں چار چونکہ ہیپاٹائٹس کی ورائٹی بھی بتائی ہے, اس میں ہیپاٹائٹس اے اور ہیپاٹائٹس ای, یہ عمومی طور پہ پانی گندا پانی یا وہ پانی جس کے اندر سیویج واٹر مکس ہو گیا ہے, یا وہ لوگ جن کو کسی کو فیملی میں کسی کو ہو گیا ہے, استنجا کے بعد ہاتھ کو دھوئے بغیر کھانا کھاتے ہیں, उनमें ये हेपेटाइटिस ए और ई ज्यादा पाया जाता है।
ए और ई
पानी के अंदर, ए और ई, हाथ धोए बगैर खाना खाना।
सुन्नत पर अमल करें तो इंशाल्लाह इससे बचत हो सकती है।
जैसे चूंकि ये इस्तिंजा के बाद, इसके बाद अगर हाथ ना धोए तो उसके अंदर ये जरासीम कभी कभी कई आ जाते हैं, तो उससे ये बंदा इन्फेक्टेड हो जाता है।
इसमें यूं कह सकते हैं कि सफाई का बड़ा इसमें दखल है कि अगर सफाई का मिजाज ना हो खाने पीने के ताल्लुक से और सामान इस्तेमाल करने के ताल्लुक से, हाथ धोने और खुद को साफ सुथरा रखने के ताल्लुक से अगर सफाई का मिजाज ना हो तो ये बीमारी हो जाने का डर रहता है।
जी, और ए और ई का बिल्कुल अंदेशा रहता है। और हेपेटाइटिस बी और सी के हवाले से अर्ज ये करनी थी, ए और ई तो अगर किसी को हो जाता है तो उसकी अलामतें आती हैं वक्ती तौर पे, ये अपने वक्त टाइम ड्यूरेशन पूरा करके ये जिस्म में से चले जाता है। हेपेटाइटिस बी और सी जो ऐसा वायरस है जो जिगर के अंदर ही रहता है, अक्सर मरीज को तो पता भी नहीं होता कि उनको हेपेटाइटिस बी और सी हो चुका है, जिसको बोला जाता है क्रोनिक डिजीज, यानी सालों साल ये मरीज इसके अंदर मुब्तला रहते हैं। इसका इलाज भी मुमकिन है, लेकिन इसकी जो अक्सर वजूहात हैं वो वजूहात ये होती हैं, स्टेरिलाइज इक्विपमेंट का ना होना। स्टेरिलाइज से मुराद ये है कि हॉस्पिटल एनवायरमेंट के अंदर मुस्तनद स्टेरिलाइज हुए हुए इक्विपमेंट इस्तेमाल, जैसे किसी दंडान साहब डेंटल प्रोसीजर अगर करवाना है, अगर वो मुस्तनद डॉक्टर नहीं हुआ, उसके बाद स्टेरिलाइज इक्विपमेंट ना हुए, तो वो उसके इक्विपमेंट की वजह, खराब इक्विपमेंट की वजह से इसको मरीज किसी भी बंदे को हेपेटाइटिस हो सकता है। दूसरा, जैसे हम गैर मुस्तनद डॉक्टर के पास जाके या ट्रिप लगवा जाना या सिरिंजों को बार बार इस्तेमाल करवा लेना, इन चीजों की वजह, क्योंकि ये जरासीम मौजूद होता है खून के अंदर, और ज्यादातर ये जो बार्बर होते हैं, नाई होते हैं, जो एक ही वो ब्लेड यूज कर रहे होते हैं, अभी मिसाल के तौर पे किसी हेपेटाइटिस बी का मरीज है, उसका ब्लेड करते हुए उसका खून उसके ब्लेड के ऊपर लग गया, तो वो किसी और के भी अगर कर दिया तो जब स्किन वो इरेज करता है तो उसकी स्किन के अंदर चले जाता है हेपेटाइटिस का। तो ये नाई के पास बार्बर की शॉप के ऊपर भी बहुत बड़ा रिस्क होता है, क्योंकि ब्लेड बार बार वही सेम यूज हो रहा होता है, वहां से भी बहुत लाइकली चांस होता है कि हेपेटाइटिस बी और सी लगने का इम्कान हो।
ये तो डॉक्टर साहब सेप्टिक का भी होने का अंदेशा है ना, जहर का भी, कि जख्म लग जाए और इस पे इसको केयर ना हो।
ये जख्म भी लग जाए और ये जिसको हेपेटाइटिस बी और सी है और उसके साथ कुछ सेप्टिक अगर हो गया और किसी इक्विपमेंट इंस्ट्रूमेंट से इसका वो किया जा रहा है, वो स्टेरिलाइज नहीं है, साफ नहीं है सही तरीके से, तो वो जरासीम इसके अंदर चल जाएगा।
मुझे वो असल में आपकी बातों से, जब मैं दावत इस्लामी में आया था तो मुझे एक वाकया मैंने सुना था इतिकाफ के दिनों में, तो उसमें ये था कि एक नौजवान ने शेव की और उसको वो जख्म लग गया और उसने उसको केयर नहीं किया, जिसकी वजह से उसको उसमें सेप्टिक हो गया और काफ़ी इसका इन्फेक्शन रिएक्शन हुआ और ये जख्म फिर काफ़ी ख़राब हुआ, केयर भी नहीं की उसने और उसका इंतकाल हो गया। यानी ये वो एक खबर थी,
ये प्रेजेंटेशन भी होती
है, ये वो खबर थी कि जिसके बाद मुझे याद पड़ता है कि जब मैंने दाढ़ी की नियत कर ली थी उसके बाद एक मर्तबा एक इस तरह का वाकया हुआ था मेरे साथ कि वो शैतान ने अपना काम दिखाने की कोशिश की, तो मैंने अपने चेहरे पर शेव मेरी आ चुकी थी, पूरी तो दाढ़ी नहीं थी, यूं समझे कि शवाल का ही महीना होगा, रमज़ान मुबारक में मैंने दाढ़ी की नियत की थी जब मैं दावत इस्लामी में आया था, 1991 की बात कर रहा हूँ, तो मैंने शेविंग क्रीम लगा ली थी चेहरे पर, हालांकि शेव मेरी बढ़ चुकी थी, दाढ़ी की मैंने नियत कर ली थी, लेकिन शैतान अपना काम दिखाने जा रहा था, और दाढ़ी की नियत करके मैंने अमीर सुन्नत से प्याला लिया था पानी का दम किया हुआ, और लेकिन वो हुई ऐसी कोई शरारत और मैंने शेविंग क्रीम भी लगा ली थी, और अब करीब था कि वो मैं रेजर उठाऊं और शेव कर लूं, मैंने देखा कि रेजर के जो ब्लेड थी उसके ऊपर जंग लगा हुआ था, وہ زنگ کو دیکھ کر مجھے وہ بات یاد آ گئی کہ یار یہ زنگ سے سیپٹک ہو گیا یا زخم لگ گیا اس طرح کوئی چیز ہو گئی. تو یہ سیکنڈز میں ہوئی یہ ساری چیزیں نا, مطلب چند ایک سیکنڈ میں یہ ساری چیزیں ہوئی اور اللہ نے مجھے بچا لیا. میں نے ریزہ رکھا اور منہ دھو لیا اور الحمدللہ وہ جو سمجھے کہ یہ اس طرح کا یہ زبردست اٹیک ہوا اور اس کے بعد کوئی اس طرح کا وار ہوا نہیں. اللہ حفاظت کرے, اللہ محفوظ رکھے, وہی محفوظ رکھنے والا ہے. اعوذ باللہ من الشیطان الرجیم, لا حول ولا قوة الا باللہ العلی العظیم. تو آپ کو بھی میں دعوت دیتا ہوں ناظرین جو ہمارے اسلامی بھائی دیکھ کر سن رہے ہیں, مہربانی کریں پوری ایک مٹھی داڑھی اپنے چہرے پر سجائیں. یہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی سنت ہے. پیارے آقا صلی اللہ علیہ وسلم داڑھی سے محبت فرماتے تھے, داڑھی والوں کو جن کے چہروں پر داڑھی نہیں ہوتی تھی شیوڈ, وہ چہرے نبی پاک صلی اللہ تعالی وسلم نے ان چہروں کو پسند نہیں فرمایا تھا. اللہ ہمیں توفیق عطا کرے. جی میں نے کہا بات یاد آئی تو ڈاکٹر سلمان ایک ترغیب اور ایک موٹیویشن دے دوں میں دیکھنے سننے والوں کے لیے.
اس طرح کے جو مریض ہمیں ملتے ہیں جب ان سے ہم ہسٹری لیتے ہیں تو ہمیں ہسٹری میں یہ ریکمینڈ ہوتا ہے کہ ان سے پوچھا جاتا ہے کہ کسی یہاں آپ نے میڈیکل پروسیجر کروایا تھا یا کب آپ کسی باربر شاپ پہ گئے تھے, بال کب کٹائے تھے, شیئر کب کیا تھا.
وہاں بے احتیاطی ہوتی ہوں گے,
علامتیں ملنا شروع.
اچھا ڈاکٹر صاحب یہ بتائیے کہ اگر یہ جیسے جگر کا ایشو ہے ہیپاٹائٹس میں, تو اس کا کوئی ایسا ٹیسٹ ہے جو ہم ناظرین کو کہہ سکے کہ اگر آپ یہ ٹیسٹ کروا لیں تو یہ چیز اگر خدا نہ خاصا ایسی کوئی کم و بیش اگر آس پاس میں اگر ہو بھی تو وہ ڈائگنوز جلدی ہو جائے, از اٹ پاسبل؟
یس سر, ہیپاٹائٹس بی کا اور سی کا روٹین کے اندر کسی بھی لیب میں جا کے بولیں گے تو سرفیس اینٹیجن ٹیسٹ کا ٹیسٹ موجود ہوتا ہے, وہ روٹین میں آپ کو ٹیسٹ کر کے بتا دیں گے کہ آیا ہیپاٹائٹس بی پازیٹیو ہے یا نیگیٹو ہے.
یہ کروا لینا چاہیے,
یہ احتیاطاً کرا لینا چاہیے.
فیٹی لیور بھی کیا اس کے لیے کوئی پرابلم کریٹ ہو سکتا ہے فیٹی لیور سے, جیسے جن بعضوں کے لیور پر چربی چڑھ جاتی ہے وہ فیٹی لیور ہو جاتے ہیں, کیا اس کا بھی کوئی سائیڈ ایفیکٹ آتا ہے؟
اچھا ہم جو جس بات کر رہے ہیں ابھی اس پہ جو ذکر ہو رہا ہے ہیپاٹائٹس بی اور سی وائرس کا ذکر ہو رہا ہے, اے بی سی یہ وائرس کے نام ہے اور ہیپاٹائٹس بی بھی وائرس ہے, ہیپاٹائٹس سی بھی وائرس ہے. یہ وائرس ہی جگر کے اندر رہتا ہے اور افیکٹ کرتا رہتا ہے, فیٹی لیور کا اس سے کوئی تعلق نہیں ہے. فیٹی لیور وہ جگر کے اوپر جو ہلکا پھلکا فیٹ ہوتا ہے, لیکن وہ اتنا تشویشناک اور خطرناک نہیں ہوتا جتنا ہیپاٹائٹس بی اور سی ہوتا.
ٹھیک ہے ڈاکٹر صاحب. ڈاکٹر صاحب ایک اور رپورٹ ہے ہمارے پاس, وہ میں چاہوں گا کہ دیکھ کر آپ کی اس پر کچھ تھوڑی سی رائے لے کر پھر میں مزید آگے بڑھوں. ذرا دکھائیے گا ایک اور رپورٹ.
دنیا میں کینسر موت کی دوسری سب سے بڑی وجہ, ہر سال قریب 1 کروڑ افراد کینسر کے باعث ہلاک ہو جاتے ہیں. ایک حالیہ یورپی تحقیق کے مطابق گزشتہ سال 63 لاکھ افراد کینسر کا شکار ہوئے. سال 2020 میں قریب 7.5 لاکھ لوگ دنیا بھر میں شراب نوشی کے باعث کینسر کا شکار ہوئے. رپورٹ کے مطابق شراب نوشی کے باعث کینسر کا شکار ہونے والوں میں 77% مرد اور 23% خواتین تھیں. شراب نوشی کے باعث سب سے زیادہ جگر, گلے کی نالی اور سینے کے کینسر میں لوگ مبتلا ہوئے.
ڈاکٹر صاحب یہ آپ نے رپورٹ دیکھی, اب بدقسمتی یہ ہے کہ اس وقت ہماری سوسائٹی میں شراب پینے کا جو رجحان ہے وہ بدقسمتی کے ساتھ بڑھتا جا رہا ہے, اور بدقسمتی یہ بھی ہے کہ ہمارے مسلمانوں میں بھی شراب پینے کا جو رجحان ہے یہ بڑھ رہا ہے, اور یہ مردوں سے نکل کر عورتوں میں بھی گیا ہے. شاید جو چھوٹی عمر کے بچے ہیں 12-13-14 سال کے, آئی تھنک وہ بھی اس میں کہیں نہ کہیں مبتلا سنائے دیتے ہیں کہ وہ بھی اس میں انوالو ہو رہے ہیں. اور شراب یہ بہت بڑا آئی تھنک روٹ کاز ہے کینسر کا, کیا کہتے ہیں آپ؟ جی
اگر شراب کے حوالے سے کوئی بھی انسان کا جسم کا ایسا سسٹم نہیں ہے جس کا کینسر نہیں ہوتا ہو, منہ کا کینسر, گلے کا کینسر, کھانے کی نالی کا کینسر, میدے کا کینسر, آنتوں کا کینسر, جگر کا کینسر, لبلبے کا کینسر, سب کا کینسر کی وجوہ جو بنتی ہے وہ شراب بنتی ہے. ایک اور امیڈیٹ افیکٹ جو شراب کے سامنے آتے ہیں وہ آج کل جو لوگ آپ سنتے ہیں کہ کڈنی فیلئر, جلدی کڈنی فیلئر, اکثر لوگ کچی شراب کے نام پہ جو پی جاتے ہیں, نہ ان کی نالج میں ہوتا ہے نہ پتا ہوتا ہے یا کیا ہوتا ہے, इससे किडनी फेलियर हो जाता है और दूसरी फॉर्म जो होती है आंखें की बीनाई खत्म हो जाती है, इमीडिएट इफेक्ट है। कैंसर के इफेक्ट तो आएंगे सालों में अगर आए तो, जो के अमूमी तौर पे आ जाते हैं, लेकिन इमीडिएट इफेक्ट जो आ जाते हैं साइड इफेक्ट वो है किडनी का फेल होना और आंखों का बीनाई खत्म होना और अंधा हो जाना। और शराब के हवाले से जो रिसर्च है इसके अंदर अभी लेटेस्ट ये जो आदि होता है शराब पीने का, तो उसके अंदर इतनी म्यूटेशन यानी जेनेटिक चेंजेस तब्दीलियां आ चुकी होती हैं कि अब जब इसकी औलाद भी आती है उसके अंदर भी चांसेस होते हैं कि मुंह का, गले का, पेट का, हर तरह का कैंसर होने के उसके अंदर चांसेस मौजूद होते हैं, हाई रिस्क पेशेंट होते हैं उसकी औलाद भी।
अल्लाह आपको और मुझे महफूज रखे शराब से। शराब हराम, जहन्नम में ले जाने वाला काम है, बुराइयों की माँ है और अल्लाह और उसके रसूल को नाराज करने वाली है। अल्लाह ना करे, अल्लाह ना करे अगर कोई शराब का आदी हमें देख और सुन रहा है, मेरी इनसे दरख्वास्त है मेहरबानी करें, शराब जैसी गंदी गलीज और एक नापाक किस्म की जो एक आदत और लत पड़ गई है, मेहरबानी कर कर हराम लत है, इससे जल्द अज जल्द बल्कि हाथों हाथ फौरन इमीडिएट तोबा करें, सच्ची तोबा करें अल्लाह के हुजूर। अल्लाह मदद करने वाला है, अल्लाह रास्ता आपके लिए आसान फरमा देगा। और ये शराब और इस तरह की दीगर नशे की लतें जो आपके किरदार के साथ साथ आपकी दुनिया और आखरत को भी तबाह कर सकती है और कर रही होती है, तो मेहरबानी करके इससे फौरन आप निजात लें, बाहर आएं और एक अच्छी नेक सुथरी पाकीज़ा ज़िंदगी की तरफ आएं। शराब छोड़ने के लिए जहाँ तौबा, इस्तिग़फ़ार, अल्लाह की मदद बहुत ज़रूरी है, वहाँ पर एक और बात मैं अहम बता दूँ कि बुरी सोहबत की वजह से बंदा इस तरह की लतों में पड़ जाता है। उसको मतलब उसको इसी तरफ जाना होता है, यार यहाँ पर शराब मिल जाएगी, यहाँ पर नशा मिल जाएगा, क्योंकि शराब के साथ साथ हमारे यहाँ बदकिस्मती के साथ दीगर नशे भी बढ़ रहे हैं, चर्स का नशा तो फलां का नशा तो फलां का नशा, और ये पूरा एक बिजनेस है, एक पूरी माफिया है जो हमारी नस्लों को बर्बाद करने पर तुली हुई है, बिल्कुल बर्बाद करने पर तुली हुई है। मैं आपको बताऊं, सिगरेट अगरचे हराम नहीं है, नाजायज नहीं है, मगर सिगरेट के नुकसानात, शराब के नुकसानात, इसके अलावा दीगर नशे के नुकसानात, इसके अलावा और भी बहुत सारी चीज़ें हैं कि जिनके नुकसानात इतने आम हैं, इस किसी से कैंसर हो रहा है, किसी से हेपेटाइटिस हो रहा है, किसी से कौन सी बीमारी, किसी से शुगर फट रही है, किसी से क्या बीमारी निकल रही है, इतनी बीमारियों की वजह ये मार्केट में मिलने वाली प्रोडक्ट्स हैं। जी हाँ, जिनमें बास प्रोडक्ट्स वो हैं जो नाजायज और हराम हैं, बास प्रोडक्ट्स वो हैं अगरचे नाजायज और हराम ना सही, लेकिन उनका एक इंसानी बदन, उसकी सोच और सेहत पर इतना बुरी तरह उसका असर पड़ता है कि बयान से बाहर है। लेकिन हमारी बदकिस्मती कहूँ, अनफॉर्चुनेट, कि इन तमाम तर चीज़ों को रोकने के लिए, बंद करने के लिए वो असबाब और वो चीजें इस्तेमाल नहीं हो पा रही कि उसको किसी तरह सोसाइटी से बाहर निकल, ये प्रोडक्ट्स हैं, इसको इसकी इसकी प्रोडक्शन को रोका जा सकता है, इसको बंद किया जा सकता है, इसे बैन लगाया जा सकता है। मैं ऐसे ममालिक में भी मेरा जाना हुआ है, ऐसे एरियाज में जाना हुआ है जहाँ शराब बैंड है, आपकी गाड़ी से भी शराब निकली तो आप गए। जी हाँ, एक मुसलमान मुल्कों को मैं जानता हूँ, वहाँ शराब उस स्टेट पे है ही कोई शराब नहीं, उसने रोका है, उस स्टेट वाले ने रोका है, जो जो वहां की जो गवर्नमेंट है, इसके राइट लेफ्ट में शराबें मिल रही होती हैं, लेकिन उस स्टेट में आपको शराब नहीं मिलेगी, वहां की गवर्नमेंट इस मामले में स्ट्रिक है, इदारे इस मामले में स्ट्रिक है। कई जगह पर आपको नशे की सप्लाई नहीं मिलेगी, कई जगह पर आपको सिगरेट पीने के ताल्लुक से आपको परेशानी उठानी पड़ेगी, वहां पर इस तरह की चीजें बनाई गई हैं। आप देखिए, जब कानून बनता है, रुकावट बनाने की कोशिश होती है, तो अभी आप एयरपोर्ट पे चले जाएं, एयरपोर्ट के अंदर बाकायदा कैबिन्स बने हुए हैं और कहा गया भाई सिगरेट पीने वाला वहां चला जाए, अब जा रहे हैं वहां सारे, ये मतलब कि वो वहीं जाकर वो अपने जिगर गुर्दे फेफड़े जो सब जिनको जो तबाह बर्बाद करना कर रहे हैं, एक धुआं ले रहे हैं, दूसरे को धुआं दे रहे हैं, और जो वहां खराबी और तबाही पैदा हो रही है, हो रही है, लेकिन आपको पत नजर आएगा कि ये सिगरेट पीने वाले लोग यहाँ हैं। आम एरिया में, नॉर्मल जनरल एरिया में स्मोकिंग आर नॉट अलाउड। आप 12-12 घंटे की फ्लाइट करते हैं, 12-12 14-14 घंटे की फ्लाइट लेते हैं, स्मोकिंग आर नॉट अलाउड। आप गाड़ी, आप जहाज में सिगरेट नहीं पी सकते, जहाज के
جو واشروم ٹوائلٹ ہے اس میں بھی آپ سگریٹ نہیں پی سکتے. کئی ایسے ایریاز ہیں جہاں سگریٹ نہیں پیتے آپ, کیونکہ وہ قانون ہے, ایک پابندی ہے. تو آپ کو سبر آ جاتے ہیں, چینج اسپوکر بھی سگریٹ نہیں پی سکتا. تو اگر اس طرح کی کوئی روک تھام شروع کی جائے, کوئی اس میں مطلب کہ راکٹ سائنس نہیں ہے, صرف ویلنگ ہونی چاہیے, ویلنگ ہونی چاہیے. آپ کہیں پبلک خود رک جائے گی, تو جناب سگنل پر بھی تو پولیس والے ہٹا دیں, پبلک خود ہی رک جائے گی سگنل پر. قانون پر عمل کروانے کے لیے قانونی معاملات کیے جا رہے ہیں, قانون نافذ کرنے والوں کی ذمہ داریاں لگائی جا رہی ہیں, عوام کو پبلک کو قانون توڑنے اور غیر قانونی کام سے روکنے کے لیے کوشش کی جا رہی ہے, اور کئی جگہوں پر آپ کو کامیابی مل جاتی ہے, کئی جگہوں پر کامیابی نہیں ملتی. عوام کی ایک اپنی ولنگ, اس کی اپنا انٹرسٹ, اس کو اپنا چھوڑنے کا جذبہ, حرام و حلال, حرام سے بچنے کا جذبہ, حرام سے بچنے کا جذبہ, حرام سے بچنے کی سوچ, حلال کام کرنے کا جذبہ, اور ناجائز اور اس طرح کی چیزوں سے رکے, اور غیر اخلاقی اور صحت کو نقصان دینے والی چیزوں سے رکے, یہ ہماری اپنی رسپانسبلٹی ہے. ہمیں اپنا تو خیر خواہ ہونا چاہیے, مگر اس کے ساتھ ساتھ جو ایک ادارتی طور پر اور ریاستی طور پر جو چیزیں میٹر کرتی ہیں, اس کو ان کو بھی ایکٹیویٹ کیا جائے. جہاں ہم دوسری جگہوں پر چیزوں کو ایکٹیویٹ کرتے ہیں اور اس کو نافذ کرتے, تو ہمیں اس کا نتیجہ نظر آ رہا ہوتا, کئی جگہوں پر نظر نہیں آ رہا ہوتا. بعض ملکوں میں نظر آ رہا ہے, بعض ملکوں میں نظر نہیں آ رہا ہوتا. تو اللہ آپ کرے کہ کوئی ایسی صورت بن جائے, ہم اپنی نسلوں کو بچائیں. میرا وطن عزیز, اس میں نوجوانوں کی کثرت اور بھرمار ہے, یہ ایک نعمت ہے نوجوانوں کا ہونا. اور ہمارے یہاں نوجوان جو نشے کا عادی بنایا جا رہا ہے, میں اس کو برسوں سے ایڈریس کر رہا ہوں, مطلب گورنمنٹ کی میکسیمم اتھارٹی سے لے کر اس کے بعد والوں تک. میں یہ بات عرض کر چکا ہوں, بینگ دعوت اسلامی عرض کر چکا ہوں, کائنڈلی پلیز ریکویسٹ کر چکا ہوں کہ کسی صورت ان تمام تر چیزوں کو روکیں, ان کی روک تھام کرے. میں یونیورسٹیز کے اندر جا کر یہ باتیں کر چکا ہوں, میں اداروں میں جا کر یہ باتیں کر چکا ہوں, میں مدری چینل پہ بیٹھ کر بھی یہ باتیں کر چکا ہوں. ڈیفینیٹلی کوئی بھی اس کو اگنور ڈینائی نہیں کرتا, سارے اس کو انڈوس کرتے ہیں, کر رہے ہیں یہ وہ ہے, لیکن ہماری جو انفارمیشن ہے صحیح غلط اللہ بہتر جانتا ہے. ان چیزوں میں اضافہ ہو رہا ہے, شراب پینے والوں میں اضافہ ہو رہا ہے, نشہ کرنے والوں میں اضافہ ہو رہا ہے, نشہ کی سپلائی میں اضافہ ہو رہا ہے, اس کی انوالومنٹ میں لوگ بڑھ رہے ہیں, اور ہمارے معاشرے کے لڑکے اور لڑکیاں, بچے اور بچیاں اس میں مبتلا ہو رہے ہیں. ماں باپ کے لیے دکھ درد پریشانی بڑھ رہی ہے, کالج یونیورسٹیز اس میں انوالو ہو رہی ہیں, ان کے اسٹوڈینٹس اس کے عادی بن رہے ہیں. کہاں سے مطلب کہ ہمیں ٹیلنٹ ملے گا, کہاں سے ہمیں ایسے باصلاحیت نوجوان ملیں گے؟ ارے جو اپنے پاؤں پر نہیں کھڑا ہو پا رہا, جو اپنے آپ کو نہیں سنبھال پا رہا, وہ ملک کو ملت اور قوم کو کیا سنبھالے گا, اپنے اور اپنے گھر والوں کو کیا سنبھالے گا؟ ذرا سوچیے تو صحیح. مگر یہ روک تھام کرے کون؟ روک تھام کرنی پڑے گی ہمیں, ان تمام تر چیزوں کو نوٹس کرنا پڑے گا. یہ کوئی بہت بڑی کوئی بات نہیں ہے, چیزیں تیار ہے, بنی ہوئی ہیں. ایکٹیویشن چاہیے, سنسیریٹی چاہیے, دیانتداری چاہیے, خوف خدا ہو, انشاءاللہ چیزیں ہو جائیں گی, رک جائے گا. کوئی میں نہیں سمجھتا کوئی بہت بڑا راکٹ سائنس ہے, بس ولنگ ہونی چاہیے, پراپرلی ولنگ ہونی چاہیے. یہ چیزیں تیار ہیں, بس اس کو مطلب قانون حرکت میں آئے, اور ہمیں اللہ کرے کہ ایسا خوف خدا ہمارے دل میں پیدا ہو کہ جو اس میں مبتلا ہیں وہ رحم کریں, اپنے آپ پر ترس کھائیں. کبھی آئینے کے سامنے کھڑے ہو کے دیکھیں, یہ ویسا منہ تھا جو یہ مسمو رائے جیسا تھا؟ آپ کا چہرہ, آپ کی جسمانیت, آپ کا رنگ روپ کتنا تباہ و برباد ہو جاتا ہے, آپ کا کردار تباہ ہو جاتا ہے. جن خاندان رشتہ داروں کو پتا چلے وہ آپ کو قریب بیٹھنے نہیں دیتے, پھر سوائے اس کے کہ وہی چرسی موالی شرابی جواری دوستوں میں ہی بیٹھنے کا موقع ملتا ہے. وہی ہیں جو آپ کو سنبھالیں گے, پالیں گے, انہیں میں اٹھنا بیٹھنا ہوگا. ایک ریسپیکٹیبل اور اس طرح کی تمام تر گیدرنگس تو آپ کی چلی گئی, پھر چپتے پھرنا الگ ہے, دبے رہنا الگ ہے, نہ منہ دکھائیں گے, نہ کہیں آئیں گے, نہ کہیں جائیں گے, پڑے رہیں گے کہ کسی کو پتہ چل جائے گا. تو اتنی مطلب کہ ڈارک لائف, اور اتنی مطلب کہ آپ کی ایک پریشان کن زندگی سے نجات پانے کے لیے آپ کو کانفیڈنس استعمال کریں, اللہ سے دعا کریں, اللہ خود اعتمادی عطا کرے اور ایک بار زور لگا کر نکل آئیں, اس پنجرے سے باہر آ جا, انشاءاللہ آپ کی پرواز دیکھنے جیسی ہوگی. بس ہمت کریں, اللہ مدد کرنے والا ہے, توبہ کریں سچی اور ہمت کر کر آ جائیں. یہ سگریٹ ٹوبیکو ٹائپ کی, یہ اس طرح گٹکے پان سگریٹ شراب نشہ نہ یہ ہمارے کہاں, یہ مطلب یہ کوئی تہذیب ہے, یہ کوئی طریقہ ہے؟ مسلمان کو اس پہ تو جانا ہی نہیں چاہیے. ساری دنیا شراب سے پریشان ہے, ساری دنیا شراب سے پریشان ہے. میں آپ کو بتا دوں, دنیا میں ہونے والے حادثات میں ایک مین وجہ شراب نوشی ہے. لوگ شراب پی کے گاڑیاں چلاتے ہیں, خود بھی اپنا بھی برباد کرتے ہیں, دوسروں کو بھی برباد کر دیتے ہیں. اس کو تھوڑی سی میں نے ڈیٹیل میں آپ سے ڈسکس کی ہے, کائنڈلی اس کو سیریس لیں پلیز, اور سول سوسائٹی, معاشرے کے دیگر لوگ, میڈیا, ہمارا جو الیکٹرانک میڈیا ہے, ہمارا جو پیپر میڈیا ہے, جو ہمارا ویب میڈیا ہے, یہ اس میں اپنا رول پلے کرے اور اس کی مذمت کریں. دنیا کئی چیزوں کی مذمتیں کرتے رہتے ہیں جناب میڈیا پر بیٹھ کر, ان چیزوں کی مذمت ایک پوری کمپیننگ کے ساتھ کریں. اس کی کمپین چلنی چاہیے, انشاءاللہ تعالی مل کر ہم اس کی کمپیننگ کریں, ہم اپنی قوم کو, ہمارے نوجوانوں کو, ہمارے بچوں کو, ہماری بچیوں کو, ہماری نسلوں کو بچا سکتے ہیں. ہم یہ نہ سوچیں کہ یار ہمارے بچے انوالو نہیں ہیں, لیکن یہ غلط سوچ ہے. آج انوالو نہیں ہے, اللہ نہ کرے کل انوالو ہو گئے تو کیا کریں گے ہم؟ دن رات تو ماں باپ بچوں کے پیچھے نہیں نہ گھومتے. آپ کی گلی کے اندر گندگی پڑی ہوئی آپ کے میرے گھر میں تو نہیں ہے, لیکن اس کی بدبو سے تو آپ ہی نہیں بچ سکو گے, اس سے اٹھنے والی بیماریاں اور جراثیم سے تو آپ بھی پھر نہیں بچ سکیں گے. گلی کی صاف ستھرائی آپ کو کتنی پیاری ہے, تو جس طرح یہ گندگی دور کرنے کی فکر ہے اور گندگی سے آپ کو نفرت ہے, تو یہ جو گندگیاں ہیں جو ہمارے نوجوانوں کے کرداروں کو اور برباد کر رہی ہیں اور دنیا اور آخرت دونوں کی بربادی کا سبب بن رہی ہیں, اس کے لیے میری درخواست ہے, ریکویسٹ ہے کہ ہمارا جو بھی میڈیا ہے, ویب میڈیا ہے, سوشل میڈیا ہے, الیکٹرانک میڈیا ہے, جتنا پیپر میڈیا ہے, یہ سارے مل کر جو سول سوسائٹی کے لوگ ہیں, جو انفلوئنشرس لوگ ہیں, جو جن کو سیلیبریٹیز مانا یا سمجھا یا بولا جاتا ہے, میں تو سب سے عرض کر رہا ہوں کہ سارے مل کر ایسی زبردست کمپیننگ شروع کریں, یہ شراب کے خلاف, تو نشے کے خلاف, تو جوئے کے خلاف, سوسائٹی کو اس سے پاک کریں, انشاءاللہ تعالی بہت بہتری آ جائے گی. لوگوں کے دماغ خراب ہو گئے, اس وقت لوگوں کے دماغوں میں گندگیاں بیٹھی ہوئی ہیں, اور ان گندگیوں کی وجہ سے جو کیسز ہو رہے ہیں ہماری سوسائٹی کے اندر, اس کا مجھ سے زیادہ آپ کو پتا ہے. ہم وہ کیسز کی مذمت تو کرتے ہیں, لیکن ان کیسز کی وجوہات پر غور کر کے, وجوہات بھی بعدوں کا بیان کرتے ہیں, لیکن وجہ ختم بھی تو کریں نا ہم. وجہ ختم نہیں کریں گے تو کیسے کام چلے گا؟ وجوہات, علت اور اس کے اسباب کو ختم کرنے کی اس وقت ہمارے بہت ضرورت ہے, اور ایک کلیکٹیو اسٹرگل ہے, مل کر کام کرنا پڑے گا. انشاءاللہ عزوجل بہت بہتری آ سکتی ہے, ریئلی بہت بہتری آ سکتی ہے, لیکن یہ کروڑوں کروڑوں عاشقان رسول, عاشقان صحابہ اور اہل بیت اگر مل کر یہ کام کریں تو انشاءاللہ امید ہے بہترین آپ کو رزلٹ ملے گا. دعوت اسلامی اپنے طریقے کار, جو نیکی کی دعوت, تبلیغ دین پہنچانا, نیکی کی دعوت کو عام کرنا, اور کریکٹر بلڈنگ کے طور پر جو کام کرنا, قرآن و حدیث کی باتیں بیان کرنا, اس انداز سے دعوت اسلامی جو کر رہی ہے, کئی جواریوں نے جوا چھوڑا ہوگا, کئی شرابیوں نے شراب چھوڑی ہوگی, کئی سگریٹ کے عادیوں نے سگریٹ اور تمباکو اور گٹکے اور یہ پان اور اس طرح کی چیزوں سے انہوں نے نجات پائی ہوگی, کئی گندے کیس کرنے والے اور گندی عادتوں میں مبتلا لوگ, اس سے نکل کر انہوں نے پاک صاف ستھری زندگی اختیار کی ہوگی, جس کی ایویڈینس ہے میرے پاس, ہمیں پتا ہے, ہمارے پاس مدنی بہار ہے ان کی. مل کر کوشش کریں, نیکی کی دعوت دیں, مساجد کی طرف لے کے جائیں, درس دیں, بیان کریں. دعوت اسلامی کا الحمدللہ بڑا خوبصورت پیغام ہے, طریقہ کار ہے, انداز ہے, تو اس سے انشاءاللہ امید ہے کہ فرق پڑے گا, اور کئی گناہ کرنے والے, ناجائز کام کرنے والے, کاروبار کرنے والے توبہ کر بھی لیتے ہیں اور اچھے راستے پر چل بھی جاتے ہیں. سود چھوڑ دیتے ہیں یار, اربوں روپے کا بزنس کا ٹرن اوور ہوتا ہے مگر سود پر ہوتا ہے, مگر جب خوف خدا پیدا ہوتا ہے اور اللہ کی طرف سے ایک مدد آتی ہے تو الحمدللہ وہ چھوڑ دیتے ہیں, نیچے آ جاتے ہیں. جب چھوڑیں گے تو نیچے آتے ہیں, یہ آتے ہیں کیونکہ وہ سود کی بنیادوں پر اتنے اونچے نظر آتے ہیں, سیٹ سا مشہور ہو جاتے ہیں. جب سود ہٹتا ہے تو یہ ڈیفینیٹلی نیچے تو آئیں گے.
مگر جب یہ اللہ کے لیے خود کو نیچے لاتے ہیں تو اللہ تعالیٰ پھر انہیں اپنی رحمت سے بڑا اوپر لے جاتا ہے. اب اللہ تعالیٰ کے لیے چھوڑ کے تو دیکھیں غلط کاموں کو، ناجائز کاموں کو، حرام کاموں کو. اللہ مدد کرنے والا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 50 سال سے کم عمر کے لوگوں میں دل کے امراض، اس میں ہمارے کھانے پینے کی بھی احتیاطیاں بھی شامل ہیں اور بہت ساری چیزیں ہیں اس میں. خدا نہ خواستہ اگر کوئی شراب پیتا ہے تو شراب کی وجہ سے بھی کافی اموات پتہ چل رہی ہیں، کیونکہ شراب جو ہے نا وہ جگر کو برباد کر دیتی ہے. اس طرح کھانے پینے کی کئی چیزیں ہیں جو قلبی امراض، ہارٹ ڈیزیز یہ اسٹیبلش کرتے ہیں اور اس کی وجہ سے ہارٹ فیل ہو جاتا ہے، کولیسٹرول آ جاتا ہے، بلڈ میں انفیکشنز پیدا ہو جاتے ہیں، بہت سارے ایشوز کھڑے ہو جاتے ہیں، اندازہ نہیں ہوتا بندے کو اور وہ سڈنلی اس کی ڈیتھ ہو جاتی ہے اور ہم کہتے ہیں اچانک مر گیا. اگرچہ ہمارے سامنے جو بظاہر یہی ہے کہ وہ اچانک مر گیا، بٹ اس کے پیچھے شاید کوئی انٹرنل معاملہ چل رہا تھا جس کو وہ اگنور کرتا رہا، ہو سکتا ہے نہ دیکھتا رہا. ہم کہتے رہتے ہیں مدنی چینل پر کہ آپ پلیز ٹیسٹ کروائیں، کم از کم 6 مہینے میں ایک بار اپنے لپڈ پروفائل، اس طرح کے ڈاکٹر کے مشورے کے ساتھ شوگر وغیرہ، یورک ایسڈ، اس طرح کی چیزیں، جگر کے اور گردے وغیرہ کے اس طرح کے ایک نارمل سے ٹیسٹ معلوم کر لیں ڈاکٹر سے. ہو سکے تو ہر 6 مہینے میں ایک بار ہو، خدا نہ خاصا کوئی پرابلم ڈکلیئر ہو جائے تو پھر 3 مہینے میں، یا جو جیسے ڈاکٹر آپ کو ایڈوائز کریں کریں. یہ کوئی بہت مہنگے ٹیسٹ نہیں ہے جو میں آپ کو بیان کر رہا ہوں، لیکن اس سے آپ کو احتیاطیں کرنے کا شاید ذہن بن جائے گا کہ یار مجھے احتیاط کرنی چاہیے، ورنہ وہ بعد میں بیمار ہو جاتا ہے تو جتنے ٹیسٹ کے پیسے بچا چکا ہوتا ہے اس سے زیادہ پیسے اس کے اسپتال میں علاج میں لگ رہے ہوتے ہیں اور وہ بھر رہا ہوتا ہے پیسے، پھر وہ ٹھکا ٹھک میٹر ہاسپٹل کا بل بننا تو باپرے باپ، بہت جلدی بڑی تیزی کے ساتھ ہاسپٹل کے بل بن رہے ہوتے ہیں اور بل بھی بڑے بعض اوقات دیکھیں، میں 100% نہیں کہتا، ہاسپٹل کے بل بھی بڑی بے دردی کے ساتھ بن رہے ہوتے ہیں اور پتہ ہوتا ہے بعض اوقات ہاسپٹل والوں کو کہ یہ چیز استعمال نہیں ہوگی، آپریٹ میں استعمال نہیں ہوگی، فلاں میں استعمال نہیں ہوگی، لیکن وہ پیشنٹ سے اس کے جو آتے ہیں ان سے وہ ایکسپینسز کروا لیتے ہیں. وہ کیا کرے گا، وہ اس کا مریض ہے ہسپتال میں، وہ کچھ بھی نہیں کر سکتا. یہاں بڑی مطلب کہ بے بسی والا معاملہ ہوتا ہے ہاسپٹل کے اندر، تو اس میں اچھے لوگ مل جائیں تو نصیب کی بات ہے، نہ ملے تو بس جو ہو رہا ہے اللہ خیر کرے. تو اموات بہت ہو رہی ہے، اموات کو پیش نظر رکھیں. ابھی آپ دیکھیے حادثے ہو گئے، حادثوں میں اموات ہو رہی ہیں، تو جہاں میں ہے عبرت کے ہر سو نمونے، مگر تجھ کو اندھا کیا رنگ و بو نے، کبھی غور سے بھی یہ دیکھا ہے تو نے، جو آباد تھے وہ مکان اب ہیں سونے، جگہ جی لگانے کی دنیا نہیں ہے، یہ عبرت کی جا ہے تماشا نہیں ہے. انسان بعض اوقات شہرت کی بلندی پر ہوتا ہے اور ابھی تو اس نے سٹارٹ لیا ہوا ہوتا ہے تو دھاڑ کر کے گر جاتا ہے، دنیا سے چلا جاتا ہے. ابھی تو پیسہ کمانے کی ابھی وہ پک پر آیا ہی ہوتا ہے کہ ابھی تو اس کے پاس پیسہ آنا شروع ہوا ہی ہے اور اس کے ارمان اب پورے ہونے کے دن اب اس کے ذہن میں کہ میں اب اپنے ارمان پورے کروں گا، ابھی تو پیسہ آنا شروع ہوا ہے اور دھاڑ سے وہ قبر میں اتر جاتا ہے. ابھی تو اس کے کئی اور ارمان، شادی کے ارمان ہو یا دیگر کہیں سفر کے ارمان، ابھی تو وہ پورے ہونے کی باری آئی ہے اور موت کا وقت آ چکا ہوتا ہے. تو یہ عبرت کے سارے معاملات ہیں. موت نیک کو بھی آتی ہے، موت بد کو بھی آتی ہے، مگر نیکوں کی موت ہو، یعنی موت کا ایک سا معاملہ ہے کہ کسی کی موت دیکھ کر آپ کو لگتا ہے کاش اس کی جگہ مجھے موت آ جاتی، تو کسی کی موت دیکھ کر آپ کہتے ہیں کہ یا اللہ پوری موت سے بچانا، میرے کو ایسی موت آنا چاہیے نا، کعبے کے سامنے موت آ جائے، گنبد خضرا کے سائے میں موت آ جائے، درود شریف پڑھتے پڑھتے روح قبض ہو جائے، سجدہ کرتے کرتے روح قبض ہو جائے، طواف کرتے کرتے روح قبض ہو جائے، اس طرح اور دیگر نیک کام کرتے کرتے روح قبض ہو جائے، تلاوت کرتے کرتے روح قبض ہو جائے، اس طرح کوئی اچھے کام کرتے کرتے روح نکل جائے اور کوئی نیکی کی دعوت دیتے دیتے روح نکل جائے، موت آ جائے، وقت پورا ہو جائے، سانسیں پوری ہو جائے. یہ ایک موت ہے نا کہ بندہ اپنے رب کو راضی کرتے کرتے دنیا سے چلا گیا اور ایک خدا نہ خاصا فلمیں دیکھتے دیکھتے روح نکل گئی، جوا کھیلتے کھیلتے مر گیا، حرام کماتے کماتے مر گیا، ملاوٹ کرتے کرتے مر گیا، جھوٹ بولتے بولتے مر گیا، سود کھاتے کھاتے مر گیا. اللہ کی نافرمانی کرتے کرتے مر گیا اللہ کی پناہ. گانے باجے فلمیں ڈرامے جیسے نارملی, ویری سوری ٹو سے ریئلی, جو مسلم سے وہ شاید میری بات کو امید ڈینائی نہیں کریں گے, جیسے شو بیس کی ہماری شو بیس کی لائف ہوتی ہے, شو بیس کی لائف میں بہت سارے پرابلمس ہیں, ایسا گلیمرائز کیا ہوتا ہے اور ایسا مطلب پرابلم ہے اس کے اندر. تو اب یہ بھی ایک زندگی ہے, اس میں پیسہ بھی ہے شہرت بھی ہے. میری کیونکہ ان کے ساتھ بیٹھک ہوئی تھی, بات چیت ہوئی تھی, تو ایک نے مجھے بہت اسٹریٹ فارورڈ بات کی تھی کہ آپ کی بات درست ہے, ہماری جو لائن ہے جو فلم ڈرامہ اور اس طرح کی جو ایک میڈیا شوبیز کی جو لائن ہے, تو انہوں نے بہت اسٹریٹ فارورڈ بات کی تھی, وہ اسی لائن کے تھے اور شاید وہ آنر بھی ہوئی تھی. تو انہوں نے کہا تھا کہ آپ کی بات جو آپ کہہ رہے ہیں قبر و آخرت کے تعلق سے, یہ بات درست ہے, اس کا ہم کو کون منع کرے گا, لیکن اب ہماری لائن میں پیسہ شہرت اور آگے پیچھے اتنی چیزیں ہیں کہ کیسے نکلے آدمی. خیر اس پر بھی ڈسکس ہوئی تھی کیسے نکلے آدمی, نکلتے نکلنے والے نکل جاتے ہیں. اللہ کی رحمت حضرت حور پر بھی نازل ہوئی تھی کربلا کے میدان میں, کہ نعرہ حور کا تھا جس وقت تو فوج شام سے نکلا, کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے. تو جب وہ حضرت حور رضی اللہ تعالیٰ عنہ یزیدی لشکر میں بے قرار تھے اور سامنے امام حسین رضی اللہ تعالیٰ عنہ اور آپ کے جانساران جانسار موجود تھے, اور وہ دیکھ رہے تھے حضرت حور کے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کے ساتھی شہید کیے جا رہے ہیں, تو بڑے بے چین تھے اپنے گھوڑے کے اوپر. تو پوچھا گیا کہ کیا ہوا, تو آپ نے فرمایا کہ ایک طاقت ہے جو مجھے جہنم کی طرف کھینچ رہی ہے اور ایک قوت ہے جو مجھے جنت کی طرف کھینچ رہی ہے. یہ کہتے انہوں نے اپنے گھوڑے کو ایڑی دی اور یہ یزیدی لشکر سے یہ کہتے باہر نکلے کہ ہو سکے تو جنت میں ہی جانا چاہیے, ہے نا. تو یہ نعرہ حور کا تھا جس وقت وہ فوج شام سے نکلا, کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے, ہزاروں میں 72 تن تھے تسلیم و رضا والے, حقیقت میں خدا ان کا تھا اور وہ تھے خدا والے. تو اللہ کی رحمت, شرابی آ جاتے ہیں, جواری آ جاتے ہیں, بڑے بڑے کرمنل توبہ کر کے اللہ کے راستے پر چلے اور چل پڑتے. اور آج نہیں, فضل بن ایاس رحمۃ اللہ تعالیٰ علیہ, ان کے تعلق ان کے متعلق آتے ہیں, یہ تو ڈاکو تھے, ڈاکہ مارتے تھے, اللہ نے توبہ کی توفیق دی اور بڑے ولی بن گئے. بشیر حافی رحمۃ اللہ تعالیٰ علیہ شراب پیتے تھے, اللہ نے کرم کیا اور کہاں کے کہاں مطلب ان کی ولایت کے ڈنکے بچتے ہیں. حضرت حبیب اجمی رحمۃ اللہ تعالیٰ علیہ سود کا کاروبار کرتے تھے, اللہ نے ایسا کرم کیا کہ ولایت کا ایسا تاج ان کے سر پہ سجا دو. یہ تو تاریخ بھری ہوئی ہے کہ اللہ تعالیٰ جب بندے کو توبہ کی توفیق عطا کرتا ہے اور اپنی رحمت کی مطلب اس پہ چھماچم بارش فرماتا ہے, تو ایسا نہیں ہے کہ نہیں نکل سکتا آدمی, نکلنے والے نکل جاتے ہیں اور یہ سب چھوڑ دیتے ہیں, کیونکہ وہ جنت کی نعمتیں, جنت کی راحتیں, جنت کی لذتیں. حوروں کا تذکرہ, تو جنت کی پاکیزہ شراب کا تذکرہ سنتے ہیں, جنت کی نعمتوں کا تذکرہ سنتے ہیں, اور سب سے بڑھ کر یہ کہ جنتی کو اللہ تعالیٰ اپنا دیدار کرائے گا, اللہ کے دیدار کا ذکر سنتے ہیں, رسول پاک صلی اللہ علیہ وسلم کے قرب کا ذکر سنتے ہیں, حوض کوثر کا ذکر سنتے ہیں, اور اس کے علاوہ جنت کی نعمتوں کا جب وہ تذکرہ پڑھتے ہیں, جنت کی نعمتیں, جنت کے بازار, جنت کے لباس, جنت کے محلات, جنت کے ہیرے جواہرات, جو جنت میں جو اللہ تعالیٰ نے جو بندے کے لیے نعمتیں دی ہیں, تو ان کے لیے دنیا کی چیزوں کو چھوڑنا اتنا مشکل نہیں رہتا. تو یہ جو لائنیں ہیں اس طرح کی, اور بہت ساری ایسے, میں نے شوبیز کی ایگزامپل دی, اس طرح بہت ساری ایسے لائنیں ہیں, ان لائنوں میں پڑھنا, پھر اس میں پیسہ شہرت اور دولت اور اس طرح, پھر اس میں مطلب اس کی میکنگ والے, یہ بہت کچھ اب آپ اس کی ڈیپ میں جائیں گے تو آپ کو ملے گا. لیکن ہو کیا رہا ہے, لوگوں کو جو کچھ دکھایا جا رہا ہے یا لوگوں کے لیے جو کچھ کیا جا رہا ہے, خود اپنی ذات کے لیے جو کیا جا رہا ہے, گانے باجے موسیقی فلمیں ڈرامے ایکسیٹرا, اسلام و دین کی تعلیمات واضح ہے. سرکار صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ مجھے آلات موسیقی کو توڑنے کے لیے بھیجا گیا ہے, میوزیکل انسٹرومنٹ کو توڑنے کے لیے بھیجا گیا ہے. سرکار صلی اللہ علیہ وسلم موسیقی پسند نہیں فرماتے تھے, بلکہ موسیقی کی آواز آ رہی تھی تو آپ نے اپنے کان مبارک کے اندر انگلیاں مبارک داخل فرما لی. اور یہ حدیث آیات اور روایات وغیرہ کے اگر ہم مضامین کو پڑھیں گے اور شریعت و دین کے احکام کو پڑھیں گے, تو اس میں بے پردگی, بے شرمی, بے حیائی اور یہ سارا ناچنا گانا فلمیں ڈرامے موسیقی जो भी मतलब मैं आपको बनाए बहन कर रहा हूँ, अब मतलब ये लोग समझते हैं, ऐसा नहीं कि नहीं समझते, ना मानना अपनी बात है, ना मानना, लेकिन मेरा चूंकि इन लोगों के साथ उठना बैठना हुआ है, ये फैदान मदीना भी आए हैं, माशाल्लाह दिल नरम भी पड़ते हैं, देखा है, और वो उस चीज को रियलाइज करते हैं। ये देखिए, एक रियलाइज करना, तस्लीम करना, ये भी एक बात होती है कि ठीक है आप जो कह रहे हैं वो है, आप हमारे लिए दुआ करें, हम अच्छी माहौल में आ जाए, ये बुरी लाइन, ये गंदी लाइन छोड़ दें, और ये गुनाहों भरा सिलसिला छोड़कर हम नेकी की तरफ आ जाए। इस तरह के जज्बात हैं इनके, अल्लाह उनको भी तौफीक दे, अल्लाह हमें भी नेकी की तौफीक दे, अल्लाह हम सब का ईमान सलामत रखे। तो प्यारे इस्लामी भाइयों, मौत बरहक है, मौत तो आनी आनी है, बुराई करते करते, गुनाह करते करते, या गुनाह की दावत देते देते, या गुनाहों का सिलसिला करते करते, कि हम मर जाए पीछे गुनाह ही हमारे चलते रहे, ये अच्छा नहीं है। अल्लाह हमें सच्ची तौबा की तौफीक अता फरमा, कर ले तौबा तब की रहमत है बड़ी कब्र में, वरना सजा होगी करी, एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
एक रिपोर्ट है नींद के ताल्लुक से, वो बड़ी जामे रिपोर्ट एक बनाई गई है कि नींद एक भी अल्लाह की नेमत है, जिसको नींद नहीं आती उसको पूछे कि नींद क्या है। अच्छा, जो बहुत ज्यादा सोता है उठता ही नहीं है उसको भी प्रॉब्लम है, और जो कम सोता है उसके लिए जो मसाइल पैदा होते हैं वो भी एक मसाले हैं। तो बैलेंस के साथ क्या होना चाहिए, तो नींद एक अल्लाह की नेमत है, जब बंदा सोता है तो बहुत सारी चीजें उसकी दुरुस्त हो जाती हैं, उस नींद के आलम में एक मतलब एक समझे कि एक ऐसे फ्रेज में चला जाता है, एक ऐसे हिस्से में चला जाता है कि जहाँ वो मतलब कि बिल्कुल उसका बदन यूँ समझे कि रीस्टार्ट हो रहा होता है, रिफ्रेश हो रहा होता है और रिचार्ज हो रहा होता है, और जब उठता है तो फिर वो अगले काम के लिए मेंटली तौर पर, फिजिकली तौर पर बहुत सारी चीज़ तैयार रहता है। लेकिन अगर नींद पूरी ना हो तो फिर उसके लिए मसाइल पैदा हो जाते हैं। नींद के ताल्लुक से एक जो डॉक्यूमेंट्री है, आइए वो देखते हैं।
मुसलसल 10 दिन तक अगर मुकम्मल नींद ना ली जाए तो इस कमी को पूरा करने में एक हफ्ता लग जाता है, तहकीकी जायजा। अगर आपकी नींद में मुसलसल 10 दिन खलल आया है तो इस कमी को पूरा करने में एक हफ्ता लगेगा। ये बात एक नए मुताले में बयान की गई है। इस तहकीकी मुताले में नींद की कमी के सेहत पर असरात को जांचा गया। वक्त पर आराम करना और मुकम्मल नींद लेना ये इंसानी सेहत के लिए इंतहाई अहम है। अगर किसी शख्स का आराम पूरा ना हो तो उसके नतीजे में जिस्मानी थकावट और ज़हनी बेचैनी पैदा हो जाती है। माहरीन का कहना है कि नींद से महरूम होने के सबब जो असरात होते हैं इनको खत्म होने में हमारी सोच से ज्यादा वक्त लग सकता है। अगर किसी की एक हफ्ते से ज्यादा दिन नींद मुतासिर हो जाए तो इसको पूरा करने में 7 दिन लग जाते हैं, जिसके बाद मुतासिर लोग ये अंदाजा लगा सकते हैं कि वो नींद की कमी से कितनी अच्छी तरह ठीक हुए हैं। मुताले में शामिल अफराद का जायजा लिया गया तो पता चला कि जो लोग नींद के औकात में जागते रहे वो अपने मामूल के कामों, रोजमर्रा के मामूलात और कारकर्दगी में कमी का शिकार हुए, जबकि इनकी ज़हनी सेहत भी मुतासिर हुई और वो ज़हनी तनाव में भी मुब्तिला रहे।
अब ये एक इतना बड़ा आज का मैं अगर केस कहूँ तो मैं मुझे कहने दें कि बहुत बड़ा प्रॉब्लम है। इसमें खसूसियत के साथ हमारा जो यंगस्टर तबका है ये बेचारा फंस चुका है, क्योंकि ये स्क्रीन का आदि हो चुका है, स्क्रीन एडिक्टेड हो चुका है। आप बात समझ रहे हैं, स्क्रीन एडिक्टेड, कि स्क्रीन का उसको नशा हो गया है, स्क्रीन की उसको लत पड़ गई है कि जब तक वो मोबाइल या लैपटॉप या कंप्यूटर या ये टीवी की स्क्रीन के पास अपना वक्त नहीं गुजारता। अब चूंकि एक बेडरूम कल्चर भी है और हमारे एक यंगस्टर हैं, एक बड़ा तबका है हमारे नौजवानों का जो बेडरूम से निकलता है बेडरूम में चला जाता है, और उसने बेडरूम को ही अपनी जिंदगी का बहुत बड़ा हिस्सा, बेडरूम में सोफे वगैरह लगे हुए हैं, फ्रिज वगैरह बेडरूम में रखे हुए हैं, उठना है, बाथरूम में जाना है, तैयार होना है, निकल जाना है, तो एक बेडरूम लाइफ है उसकी। तो उसी में टीवी भी है तो डार्क रूम करके अंधेरा, वो भी जो कुछ हो रहा होता है वो सब कर रहे होते हैं, तो इससे जो दिमाग पर आंख पर जो असर पड़ता है, तो एक मेंटली तौर पर फिजिकली तौर पर हर हवाले से जो एक डिस्टरबेंस पैदा हो रही होती है। मेरे कह देने से जरूरी नहीं है कि ये चीजें खत्म हो जाए या क्या फर्क पड़े, लेकिन ये है जरूर। अब इसमें क्या इस्लामी बहनें भी इन्वॉल्व, अब उनको बेचारियों को उठना है सुबह और रात इनको स्क्रीन पर गुजारनी है, अब स्क्रीन देख देख देखते के फिर वो नींद नहीं आएगी। अच्छा, जो वीडियोस देख रही है या जो चीजें देख रही है या देख रहा है वो डेफिनेटली दिमाग के अंदर एक चीज है जो फिर वो सर्कल, वो एक साइकिल बनता है, वो घूम रहा होता है, तो नींद की उस पोजिशन में वो जा ही नहीं रहा होता है। फिर होता यह है कि वो लेट तो चुका है, दिमाग जाग रहा है, मतलब दिमाग उसका नहीं सो रहा, जब दिमाग नहीं सो रहा तो उठता है तो उसको ऐसा लगता है कि मेरी नींद हुई नहीं है। तो इस चीज को अगर आपको ये प्रॉब्लम है, दो बातें, 7 घंटे से कम ना सोएं, 8 घंटे से ज्यादा ना सोएं, ये एक स्टैंडर्ड बना लें। दोबारा बता देता हूं, 7 घंटे से कम ना सोएं, 8 घंटे से ज्यादा ना सोएं, दोनों सूरतों में नुकसान पहुंचने का अंदेशा है। यानी कि कम नींद भी नुकसान देती है और ज्यादा नींद, ओवर स्लीपिंग भी, ये भी मतलब कि उसके भी साइड इफेक्ट और डिसएडवांटेजेस मैंने पढ़े हैं, दोनों मैंने दोनों पढ़े हैं, कम सोने के नुकसान भी पढ़े, ज्यादा सोने के नुकसान भी पढ़े और प्रॉपर नींद के फायदे भी पड़े हैं। तो एक प्रॉपर नींद लें अच्छे माहौल में, अल्लाह और उसके रसूल का जिक्र करके सोएं, तौबा करके सोएं, इस्तिग़फ़ार करके सोएं, तजदीद ईमान करके सोएं, कम से कम इतना कह लिया करें सोने से पहले कि या अल्लाह अगर मुझसे कोई कुफ्र हो गया हो तो उसे तौबा करता हूँ, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, या अल्लाह मेरे सारे गुनाह माफ़ फरमा, मेरी बख्शिश फरमा, ईमान की सलामती मुकद्दर कर, वगैरह करके दुआएं वगैरह सोने से पहले की और सोते वक्त की अल्लाह तौफीक दे तो पढ़कर सो जाएं, मदीने की यादों में खो जाएं, और उठें तो अल्लाह का नाम लेकर उठें। तो इस तरह मतलब कि अपनी प्रैक्टिस बनाएं और सोने से पहले स्क्रीन आउट कर दें, स्क्रीन से हट जाएं। ये मैं जो कह रहा हूँ, मुझे आज इस तारीख तक जब मैं ये बयान कर रहा हूँ, बहुत मुश्किल काम बयान कर रहा हूँ डेफिनेटली, लेकिन चूंकि हम इसमें इन्वॉल्व हो चुके हैं, एक लत पड़ चुकी है, हम एडिक्टेड हो चुके हैं, तो इससे निकलने के लिए सीरियस होना पड़ेगा। इसके अलावा और भी कई इश्यूज बन सकते हैं कि जिसमें आपकी नींद में खलल वाकई हो सकता है, सोने का माहौल अच्छा नहीं है वगैरह वगैरह, शोर काफी आगे पीछे होता है तब भी बंदे की नींद डिस्टर्ब हो जाती है, ऐसी बातों का डिजीज पैदा हो जाती है। तो अगर कोई भी इस तरह का आप इशू पा रहे हैं अपने अंदर, स्पेशली जिससे आपकी नींद में प्रॉब्लम आ रहा है या ओवर स्लीपिंग की तरफ जा रहे हैं, तो काइंडली मेरी रिक्वेस्ट है आपसे इमीडिएटली अपने डॉक्टर से जरूर मशवरा करें और उनके सामने अपनी खाने पीने बातों का, खाने पीने के ताल्लुक से होता है, ऐसी हम ओवर ईटिंग कर लेते हैं कि सोने के वक्त हमारी इतनी तबीयत बोझल हो रही होती है कि बिल्कुल तबीयत अजीब वगरीब तबीयत हो रही होती है। तो कितनी देर पहले खाना खाना है, रात का खाना कितने बजे तक खा लें, सोने से पहले जब भी सोना कितने बजे, कितने घंटे पहले खाना खा लें और कितना कैसा खाएं कि हमारी नींद डिस्टर्ब ना हो। फिर वो गिजाएं कौन सी हैं जिनसे नींद अच्छी आ जाती है वगैरह वगैरह, तेल का इस्तेमाल सर के बालों में, तेल का इस्तेमाल भी अच्छी नींद लाने का सबब बन सकता है। मगर मैं यहाँ पर यह जरूर मशवरा दूंगा आपको, एक मेरा मशवरा है कि एहतियातें और परहेज की तरफ, और जो चीजें जिसकी वजह से नुकसान हो रहा है उसको अपनी जिंदगी से निकालने की तरफ तवज्जो करें, मैक्सिमम कोशिश करें कि मेडिसन की तरफ ना जाए, ये मशवरा दे रहा हूं। हाँ, डॉक्टर अब आपको एडवाइस करते हैं और आपके लिए मेडिसन एक कंपलसरी हो जाती है, उसके बगैर चारा नहीं है, तो वो एक मेडिकली पॉइंट ऑफ व्यू पे जो डिस्कशन होगी वो एक अलग होगी, वो आपको अपने डॉक्टर से मशवरा करना है। लेकिन अपने तौर पर जरा देखिए कि आप मेडिसन अवॉइड करते हुए अपने इस इश्यू को, अपने इस प्रॉब्लम को कैसे खत्म करने में आप कामयाब हो सकते हैं। ये मेरी वो मशवरा है आपको कि इस पर जरूर गौर कीजिए। कई ऐसी बीमारियां हैं कि जो आप एहतियात करके या उस असबाब को, उस इल्लत को खत्म करके, वजह को खत्म करके आप अपने प्रॉब्लम को हल कर सकते हैं। मेडिसन को आप कम से कम, यानी जब डॉक्टर कहेंगे इसके बगैर अब चारा नहीं है तो एक अलग बात है कि मेडिकली रिकमेंडेशन ही है, रिकमेंडेड है कि अब आपको मेडिसिन लेनी पड़ेगी, तो वो एक है। लेकिन उस स्टेज तक हम जाएं क्यों, हम उससे पहले ही अपने आप को क्यों ना कवर करने की कोशिश करें। तो ये मेरी आपसे दरखास्त है, अल्लाह खैर करे और काश ऐसी नींद हो कि वो नींद हमारे दुनिया और आखरत के कामों को खराब ना होने दे, वरना बाद वक्त नमाजें चली जाती हैं, दुनिया के भी नुकसान होते हैं और बहुत सारे घरेलू मसाइल भी पैदा हो जाते हैं नींद की वजह से, कि बंदा सोता है तो फिर ऐसा सोता है कि सब खोता चला जाता है, और ये है। तो अल्लाह अपने करम से खैर और आफियत वाला हम सब के साथ मामला फरमाए। प्यारे साहब भाइयों, हमारे यहाँ एक प्रॉब्लम है, वो ये है कि वेट बढ़ रहा है, मोटापा भी बढ़ रहा है, और یقیناً اس کے کئی اسباب ہیں اس کے بڑھنے کے، ویٹ، پیٹ اینڈ فیٹ، ان تینوں کو سمجھنے کی بہت زیادہ ضرورت ہے. تو نہ ویٹ بڑھے، نہ پیٹ بڑھے، نہ فیٹ بڑھے، ان سب کو کنٹرول کرنا ضروری ہے. جب آدمی اس پر پڑھتا ہے، اسٹڈی کرتا ہے، سیریس ہوتا ہے، تو وہ پھر اپنے آپ کو مطلب کہ اپنا ویٹ لوز کرنے کے لیے اسٹرگل کرتا ہے، اور ٹھیک ٹھاک اس میں یہ اسٹرگل کرنے کی کوشش کرتا ہے کہ میں اپنے ان تمام تر چیزوں کو کنٹرول کروں. مگر اس میں ایجوکیشن نہ ہونے کی وجہ، ایجوکیٹڈ نہ ہونے کی، ایجوکیشن نہ ہونے کی وجہ، تربیت نہ ہونے کی وجہ سے، پراپر گائیڈ لائن نہ ہونے کی وجہ سے، وہ اس میں بعض اوقات خود کو نقصان پہنچانے والے کام بھی کر گزارتا ہے. اس پر ایک ڈاکیومنٹری ہمارے پاس، آئیے دیکھتے ہیں.
موٹاپے کا شکار افراد وزن کم کرنے کے لیے غیر حقیقی اہداف مقرر کرتے ہیں. تحقیق: آج کل لوگوں کی بڑی تعداد اپنے بڑھتے وزن کے حوالے سے بہت پریشان ہے، اور لوگ آئیڈیل وزن کے لیے ہر قسم کے جتن کرتے نظر آتے ہیں. لوگوں میں یہ احساس شروع میں اتنا زیادہ ہوتا ہے کہ وہ غیر حقیقی اہداف کی کوششیں شروع کر دیتے ہیں، اور اس میں ضرورت سے زیادہ ڈائٹنگ اور حد سے زیادہ ایکسرسائز کرنے لگ جاتے ہیں. ان طریقوں سے وقتی طور پر شاید کچھ فوائد حاصل ہو جائیں، مگر یہ صحت کے لیے شدید نقصان دہ ہو سکتا ہے، کیونکہ اگر اچانک حد سے زیادہ ورزش شروع کر دی جائے تو آدمی شدید جسمانی تھکن اور جوڑوں میں تکلیف کے علاوہ دیگر بڑے مسائل کا شکار ہو سکتا ہے، جیسا کہ دل کے امراض اور ہارٹ اٹیک وغیرہ کے امکانات بڑھ جاتے ہیں. اس کے علاوہ غیر حقیقی ڈائٹ کو اختیار کیا جائے اور غذا لینے میں بے ترتیب زیادہ وقت وقفہ کیا جائے تو اس طرح سے کمزوری میں بہت اضافہ ہو جاتا ہے. سب سے پہلے آپ اپنی عادات اور غذاؤں کا جائزہ لیں. اگر آپ گھر یا دفتر میں بیٹھ کر کام کرتے ہیں، یا موبائل اور کمپیوٹر پر آپ وقت زیادہ گزارتے ہیں، یا آپ کھانے میں فاسٹ فوڈ کا زیادہ استعمال کرتے ہیں، تو اپنی غذائی عادات کا بھی جائزہ لیں. موٹاپے کا شکار افراد روزانہ لینے والی کیلوریز میں آہستہ آہستہ اور تھوڑی تھوڑی کمی شروع کریں، اور شروع میں ہلکی پھلکی ورزش کریں. ایک انسان کو روزانہ 2000 سے 2500 کیلوریز کی ضرورت ہوتی ہے. اگر آپ اس سے زیادہ کیلوریز لے رہے ہیں تو ان میں کمی کریں، جبکہ یہ بہت ضروری ہے کہ وزن بڑھ جانے کی صورت میں کسی ماہر ڈاکٹر سے مشورہ کریں. وہ آپ کی جسمانی صحت و عمر کے لحاظ سے آپ کو علاج و احتیاط تجویز کرے گا. اس پر عمل کرتے ہوئے اپنا وزن گھٹانے کی کوششیں کریں.
ایکسرسائز کی جب بات آتی ہے تو آپ کے ذہن میں ایک جیم آتا ہے، کیا جیم جوائن کیا جائے؟ ایکسرسائز کے لیے جیم کمپلسری نہیں جی، اس پر پوری سائنس ہے. میں جو بات کر رہا ہوں یہ کوئی مطلب ایسے ہی فرضی گفتگو نہیں کر رہا، اس پہ پوری سائنس ہے. انڈور ایکسرسائز ہیں اور بڑی ریکمنڈیڈ ہیں انڈور ایکسرسائز. نہیں مطلب کئی لوگ ہیں جو کہیں نہیں جا سکتے، وہ گھر کے اندر اپنے لیے کوئی ایسا انڈور ہلکی پھلکی ایکسرسائز. ایکسرسائز کا تعلق آپ کے ایج اور آپ کے ویٹ اور آپ کی ہائٹ اور بہت ساری چیزوں سے وہ ایکسرسائز کنسرن کرتی ہے. اس کا ایک یہ پورا ایک سبجیکٹ ہے یہ، تو اس کو سمجھنے کی ضرورت ہے. ماہر کسی ماہر سے آپ اپنے لیے کوئی انڈور ایکسرسائز کا، چاہے میل ہے یا فیمیل ہے، بیسٹ ایکسرسائز واکنگ ہے، پیدل چلیں. موبائل فون استعمال اگر فار ایگزامپل آپ کرنا چاہتے ہیں، موبائل فون پر آپ بات چیت کر رہے ہیں یا میسج کر رہے ہیں، میسج سن رہے ہیں، تو آپ کر سکتے ہیں. واکنگ کے ساتھ ساتھ بھی یہ کام پاسبل ہیں، لیکن وہ بھی واکنگ اتنی زیادہ ریکمنڈیڈ نہیں ہے، کیونکہ وہ جو ایکسرسائز کے نام پر جو آپ پیدل چلتے ہیں، واکنگ کرتے ہیں، اس کا باقاعدہ ایک اس کے ایک نفسیات سے اس کا بڑا اثر ہے کہ آپ مطلب کہ وہ تو میں اس میں یہی درخواست ہے کہ جیسے فجر کی نماز پڑھ لی آپ نے، فجر کی نماز کے بعد ماشاءاللہ بہت اچھے اچھے اوراد و وظائف شجرہ میں بھی لکھے ہیں، شجرہ قادریہ رضوی عطاریہ، اس میں پنج گنج قادریہ تو ہوتے ہی ہیں، لیکن اس کے علاوہ اور بھی ہوتے ہیں جو طلوع آفتاب یعنی سورج طلوع ہونے سے پہلے پہلے پڑھ لینے چاہیے، اس کی بڑی برکتیں ہوتی ہیں. تو یہ میں جسٹ ایک ایگزامپل دی ہے کہ اس طرح مطلب کہ آپ نے اوراد و وظائف اپنے رکھیں اور وہ آپ پڑھ رہے ہیں، اس طرح اور بھی چیزیں کر رہے ہیں، تو پیدل بھی آپ چل لیں گے. اگر آپ 45 منٹس واکنگ نہیں کر سکتے، تو اس میں جو خبر تھی نا، اس خبر کا جیسے کہ ایک پوائنٹ یہ تھا کہ غیر حقیقی اہداف مطلب ایک ایسے ٹارگیٹ بنا لیتے ہیں کہ جناب ہم تو ایک مہینے کے اندر 20 کلو وزن گھٹا دیں گے، 10-15 کلو وزن گھٹا دیں گے، جبکہ میڈیکلی جو ریکمنڈیڈ ہے، جو مطلب باقاعدہ ایک مضبوط اسٹینڈرڈ بیان کیا گیا، رائے دی گئی ہے، وہ یہ ہے کہ ایک مہینے میں میکسیمم زیادہ تر 5 kg سے وزن کم نہیں کرنا، ورنہ ویکنیس ہو جائے گی. ویکنیس کی وجہ سے پھر ایشوز پیدا ہو جاتے ہیں، جیسے موٹاپے کی وجہ سے ایشوز ہیں نا، اسی طرح ویکنیس کی وجہ سے بھی ایشو ہو جاتے ہیں. تو 5 kg سے زیادہ وزن نیچے نہیں لانا ہوتا. تو آپ سوچئے کہ اگر آپ نے 20 kg ویٹ نیچے لانا ہے، तो किसी महीने आपका 4 kg नीचे आएगा, किसी महीने आपका 3 kg नीचे आएगा, किसी महीने आपका 5 kg नीचे आएगा। तो इसका मतलब अगर आपने 20 kg नीचे लाना है और उसके लिए आप बड़ा सीरियस हैं तो मुमकिन है कि 5 माह भी लग सकते हैं, 6 माह भी लग सकते हैं। ये मतलब ये कोई ऐसा नहीं कि 3 दिन में 4 दिन में ये सब हो जाएगा, नहीं नहीं ऐसा मतलब के मतलब वेट वजन हो या घर का खर्चा हो, ये एक बार बढ़ जाए ना तो घटाना आसान नहीं है। हाँ बहुत मुश्किल काम है ये, खर्चा भी जब एक बार बढ़ जाता है ना तो ये घटता बढ़ता नहीं इतनी जल्दी, बड़ी आजमाइश हो जाती है इसके अंदर। तो वजन कभी है, फिर एक्सरसाइज के साथ साथ एक टारगेट हो गया भाई ये, फिर कैलोरीज का आपने इसमें वजह सुनी कि कैलोरीज के हिसाब से, तो बाकायदे इसके पूरे चार्ट आते हैं कैलोरीज के कि भाई इस गिजा की इतनी कैलोरीज होती हैं। अच्छा आप बोलोगे एक मतलब फॉर एग्जांपल के कोई भी एक चीज ले लें आप, इसमें इतनी कैलोरीज होती हैं, तो वो उसके वेट के हिसाब से भी होता है, अगर इतने ग्राम का होगा तो इतनी कैलोरीज होंगी। अब वही चीज 1 किलो की ले ली तो वो फिर इतनी कैलोरीज तो नहीं होंगी, 1 पाव में इतनी कैलोरीज होती हैं। मिसाल के तौर पर कोई चीज है जो 1 पाव के अंदर उसमें 10 कैलोरीज है, तो अगर आपने उसको 1 किलो ले लिया तो 40 कैलोरीज हो गई, एक ऐसे ही मैंने एग्जाम्पल दी है। तो टोटल कैलोरीज कितनी है, कैलोरीज ही आपके अंदर की एक चीज होती है जो मतलब आपकी ताकत लाती है, लेकिन जब ओवर कैलोरीज हो जाए, मिसाल के तौर पर आपने रोज की 2000 कैलोरीज आपकी इस्तेमाल हो जाती है, यानी यू समझे तवानाई है, ये एक तरह से तवानाई ले लें, इसको कोई भी नाम आप दे सकते हैं। तो आपने 2000 आपने ये पॉइंट्स लिए और 2000 पॉइंट्स आपने इस्तेमाल कर लिए, लेकिन अगर आपने 2000 पॉइंट्स ले तो लिए, 2000 कैलोरीज ले तो लिए, लेकिन आपने जो इसका आपके जो काम का अंदाज है आपने 1500 कैलोरीज इस्तेमाल की है, बर्न की है, इसको कहते हैं कैलोरीज बर्न करना, तो 500 जो कैलोरीज है जो आपके बदन में बच गई हैं वो कैलोरीज फिर आपका फैट बनाती हैं, चर्बी बनाती हैं। तो इससे गिजाओं का भी मैयार, एक्सरसाइज का मैयार, और फिर जो रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस है जो बिल्कुल मैयार है, स्टैंडर्ड है, अगर नसीब हो जाए तो आपकी मेरी जिंदगी मदीना मदीना हो जाए, सेहत के ताल्लुक से भी बहुत अच्छा हो जाए, हर हवाले से अच्छा हो जाए, कि खाने के 3 हिस्से करो, 1 हिस्सा हवा, 1 हिस्सा पानी, 1 हिस्सा गिजा। अगर हम 3 हिस्से करने में कामयाब हो जाएं और हमारे शेख के तरीका अमीर सुनत, तो इस मामले में आप यूं समझिए कि कोई क्या इसमें इतनी महारत रखेगा जो अल्लाह ने आपको इस हवाले से महारत और जो कंट्रोल और विलिंग विल पावर अता किया है, और आपकी किताब पेट का कुफ्र मदीन और आदाब ताम ये इस पर बाकायदा एक दलील के तौर पर बयान की जा सकती हैं। तो फिर ये कि आप इतना अगर स्टैंडर्ड वाला काम नहीं कर सकते तो कम से कम भूख बाकी हो तो हाथ रोक लेना है, ठोंस ठोंस कर नहीं खाना चाहिए, यार बहुत खा लिया भैया अब हाथ दे उठना है, और भाई तो उठना है तो उठ ही जाएगा, ऐसा भी क्या खाना कि बंदा उठ भी ना सके, ये नहीं होना चाहिए। ऐसा मतलब कि भूख बाकी हो हाथ रोक लें और अपनी गिजाओं का जायजा लें, गैर यकीनी या मतलब के गैर फितरी गैर हकीकी टारगेट ना बनाएं, इससे आपका अपना मॉरल डाउन हो जाएगा कि यार हो ही नहीं रहा है, कहाँ से होगा, आप गैर यकीनी चीज करने के लिए बैठे हैं। तो अल्लाह आपको मुझे सेहतमंद अपनी रजा के लिए रखे, कि अल्लाह ताला को तंदुरुस्त मोमिन यानी कवि मोमिन, जिससे मुराद तंदुरुस्ती भी ली गई है, अल्लाह ताला को कवि मोमिन कमजोर मोमिन के मुकाबले में ज्यादा पसंद है। अल्लाह अमल करने की तौफीक अता फरमाए और हम सबको इबादत और नेकी करने का अल्लाह जज्बा अता फरमाए। सल्लु अलैल हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम।